کا فضل نبی کی عنایتوں کا سفر جہاں میں سب سے مبارک یہ حاجیوں کا سفر خدا کا فضل نبی کی عنایتوں کا سفر جہاں میں سب سے مبارک یہ حاجیوں کا سفر
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نبي أكرم نور مجسم صلى الله تعالى عليه وآله وسلم نے ارشاد فرمایا کہ جو شخص مجھ پر درود پاک پڑھنا بھول گیا وہ جنت کا راستہ بھول گیا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ۔ آج احکام حج پروگرام کے اندر خواتین کے حوالے سے کچھ مسائل یہ بھی بیان کیے جائیں گے اور ان کے جو سوالات ہیں ان کو بھی شامل کیا جائے گا، اور اس کے ساتھ ساتھ انشاء اللہ الکریم مدینہ منورہ میں حاضری، مدینہ منورہ میں کیا ہماری مصروفیات ہونی چاہیے، کیا کام ہونے چاہیے، کیا وظائف ہونے چاہیے، کیا کرنے کا ہے اور کیا کرنے کا نہیں ہے، اس پر بھی انشاءاللہ الکریم ہم بات کریں گے۔ وادی جن کے حوالے سے ایک وادی کا تذکرہ لوگ سنتے ہیں، یہ وادی جن کیا ہے، اس کی تاریخ کیا ہے، اس کا تاریخی پس منظر کیا ہے، کچھ بات انشاءاللہ اس عنوان اور موضوع پر بھی پروگرام کے اندر شامل رہے گی، کلام پروگرام میں شامل کریں گے انشاءاللہ، پھر آگے بڑھیں گے۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔
حاجیوں کے بند رہے قافلے
اور میرا
اللہ تعالیٰ ہم سب کو حج مبرور کی سعادت نصیب فرمائے، اور اللہ تبارک و تعالیٰ ذوق والی اور شوق والی مکہ مدینہ کی حاضری عطا فرمائے۔ خواتین کے مسائل سے آج ہم انشاءاللہ الکریم پروگرام کی ابتدا کرنے جا رہے ہیں۔ اس میں
پورا سا شارٹ جی تین چار ایکٹیویٹی جو رہ گئے تھے پچھلے دفعہ،
جی جی
سولہ مصروفیات میں سے
صحیح،
ان کو اگر شامل کر لیں
جی مرحبا،
جیسا رمی کے متعلق سوالات ہو جائیں
جی انشاءاللہ الکریم میں عرض کرتا ہوں۔ پہلے نمبر تو یہ بتائیں اس کو شیطان بولنا چاہیے جمرہ بولنا چاہیے؟ اچھا یہ میں آپ کو ایک بات بتاؤں سر، لوگوں نے بڑے ایک ہیوی اماؤنٹ دے کر کے وہ کیا کرتے ہیں خیمے، جن کے ایک نمبر دو نمبر تین نمبر خیمے ہوتے ہیں، اچھا ان کے بارے میں کیا بولیں یار ان کے خیمے نا شیطان کے قریب ہیں، اس طرح سے آپ دیکھیں، ایک تو وہ پیسے بےچارے انہوں نے خرچ کیے اور دوسرا ان کو یہ سننے کو مل رہا ہے، یہ بھی ارشاد فرمایا ذرا۔
دیکھیے اس کو یوں بھی بولا جا سکتا ہے کہ ان لوگوں کے لیے ایک عبادت کی ادائیگی آسان ہے،
واہ
یہ جب حج کا ایک منسق ادا کرنے جائیں گے تو نزدیک ہے اور بہتر انداز میں ادا کر سکتے ہیں، اصل تو وہ علامت ہے۔
صحیح،
جمرہ ایک ستون کو کہتے ہیں،
ٹھیک،
پہلے وہ ستون پتلا سا تھا، اب اس کو انتہائی مہارت کے ساتھ کہ جو فقہی اعتراضات ہوتے ہیں اس سے بچتے ہوئے
واہ
اس کو بڑا کر دیا گیا ہے۔
صحیح،
یہ آج بھی نیچے اتنا ہی چھوٹا ہے،
صحیح،
چوڑا کرنے کا مقصد یہ ہے کہ زیادہ لوگ ایک وقت میں کنکری مار سکیں.
ٹھیک.
ان کے کنکریاں نیچے سلوب ہے, اس میں جا کے اصل جمرے ہی کو لگتی ہیں.
ٹھیک ہے.
یعنی اندر سے کھوکھلا ہے اسی کو لگتی ہیں, اور پھر کئی منزل بنا دیا. کئی منزل بنا دینے کی وجہ سے لوگ جو ہیں وہ کئی منزلوں پر ایک بیک وقت کر رہے ہوتے ہیں. سب سے زیادہ جو ہلاکتیں ہوتی تھیں وہ رمی کے وقت ہوتی تھیں.
صحیح.
یہاں لوگ کچلے جاتے تھے. تو اس انداز میں اس کو بنایا گیا ہے کہ جو فقہی معاملات ہیں اس کا بھی خیال رکھا گیا ہے, اور اصل تو یہ ستون ہے اور یہ ایک علامت ہے. جیسا کہ ہوتا ہے نا کہ بھئی یادگار شہدا,
جی
بھئی شہدا سے یادگار. آپ نے دیکھا ہوگا کہ جیسے ہمارے شہر میں چھٹوں میں ایک یادگار شہدا بنی ہوئی تھی. کیا تھا؟ ایک ستون بنایا ہوا تھا, ایک تختی لگی ہوئی تھی, بس وہ ایک نشانی کے طور پر. تو بعض مقامات سمبل ہوتے ہیں, اس کی ایک پہچان ہوتی ہے. یہ تو دنیاوی معاملہ ہے, تو دینی اعتبار سے بھی یہ جو جگہ ہے اس جگہ کو شیطان کی ملامت کے لیے مقرر کیا گیا ہے.
صحیح.
یہاں پتھر مارنے سے اسے ملامت ہوتی ہے, اس سے ناگوار گزرتا ہے, اس کی رسوائی ہوتی ہے. تو حقیقت میں تو ہمارے سامنے ایک ستون ہے, شیطان نہیں ہے, لیکن بادی النظر میں اس کی رسوائی اور اس کو جو ملامت کا پہلو ہے وہ غالب ہے. اچھا, پہلے دن کی جو رمی ہے اگر اس کے سلائڈ دکھا دی جائے تو اس کا جو وقت ہے اس پر بات نہیں ہو سکی تھی کل.
جی,
پہلے دن کی رمی کا وقت طلوع فجر تا طلوع شمس ہے, یعنی طلوع فجر سے شروع ہو جائے گا لیکن طلوع شمس تک مکروہ ہے, اور اس کے بعد طلوع شمس سے لے کر زوال کا وقت شروع ہونے تک یہ مسنون وقت ہے, اور مغرب تک مباح وقت ہے, اور رات کا جو وقت ہے مکروہ وقت ہے. مکروہ سے مراد ہے مکروہ تنزیہی, ایسا نہیں ہے کہ مکروہ تحریمی ہے. تو تیرہویں کی جو رمی ہے, تیرہویں کی رمی کے حوالے سے معاملہ یہ ہے, صبح سے زوال کا وقت ختم ہونے تک مکروہ وقت ہے. تو زہر کا وقت شروع ہوگا تو زہر کا وقت شروع ہونے سے لے کر مغرب تک اس کا جو وقت ہے جو غیر مکروہ وہ ہے. اب اس کا وقت مغرب کے بعد نہیں ہے.
ٹھیک.
پچھلی رمیوں میں تو یہ تھا رات کو وقت تھا,
تیرہویں
کا نہیں ہے. تیرہویں کی رمی علی الاطلاق مستحب ہے, اور رات ہو جائے تو بہت موقع ہو جائے گی, اور اگر فجر ہو جاتی ہے تو پھر واجب ہو جائے گا کہ رمی کے بغیر جانا جائز نہیں ہے. بہت سارے لوگ ہیں جو تیرہویں کی رمی بھی کرتے ہیں اور تیرہویں کی رمی کر کے روانہ ہوتے ہیں. اچھا, رمی کے تعلق سے ایک چیز یہ ہے کہ پہلے دن صرف پہلے جمرے کی رمی کرنی ہے, اور دوسرے تیسرے دن اگر تیرہویں کی بھی کرنی ہے تو تینوں جمروں کی رمی کرنی ہے. تھوڑا سا ایک فرق بھی ہے اس میں, جیسا کہ پہلے دن جب جائیں گے تو مینا دائیں جانب ہوگا اور کعبہ شریف بائیں جانب ہوگا.
صحیح.
یعنی یہ اگر جمرہ ہے تو کندھا جو ہے نا سیدھا کندھا مینا کی طرف ہے, الٹا کندھا کعبہ شریف کی طرف ہے. جب گیارہویں کی اور بارہویں کی رمی کریں گے تو دوسری طرف کھڑے ہونا ہے. اچھا, لوگوں کو پتہ نہیں چلتا کہ ہم پہلے دن کہاں کھڑے ہوئے تھے اور دوسرے دن کہاں کھڑے ہوئے, کیونکہ اس طرف کے راستے ہی بند کیے ہوتے ہیں. لوگ فالو کر رہے ہوتے ہیں راستوں کو.
ایسے ہی.
تو وہ راستوں کو کرتے کرتے کرتے, یعنی اس کا آپ کو خاص التزام کرنا ہی نہیں پڑے گا, راستہ ہی وہ کھلا ہوگا جہاں سے آپ نے رمی کرنی ہے. جو پہلے جمرے کی رمی ہے دوسرے جمرے کی رمی ہے وہ کرنے کے بعد دعا مانگنی ہے, کھڑے ہو جائیں اگر جگہ ملتی ہے, کسی کو تکلیف اور اذیت نہیں پہنچتی, ورنہ وہاں کھڑے ہونے دیتے نہیں ہیں. اور جو تیسرا جمرہ ہے اس کی جو دعا ہے وہ چلتے چلتے کرنی ہے.
ٹھیک.
یہ ایک دعا کا معاملہ ہے. تو رمی کرتے ہوئے جو ہے وہ بہت سارے افعال ادا ہو جائیں گے, طواف زیارت بھی ہو چکا ہے. اب ایک تو یہ ہے کہ مینا چھوڑنا ہوگا, اور دوسرا یہ ہے کہ طواف ودا کرنا ہوگا. حاجی کے لیے طواف ودا کرنا واجب ہے.
ٹھیک ہے. سر, رمی کے حوالے سے یہ بتائیں کہ جیسے اے یا ہڈیاں بھی مارا می بھائی, مطلب ہماری بھی جا کے کنکریاں جانا ہو یہ مار دینا, اس پر کیا کہتے ہیں آپ؟
دیکھیے, نیابت بعض صورتوں میں ممکن ہے. اگر کوئی اپاہج ہے, معذور ہے, بہت شدید بیمار ہو گیا کہ چل کے وہ آ نہیں سکتا رمی کرنے کے لیے, اس کی نیابت کے لیے ماری جا سکتی ہے. پہلے کرنے والا خود اپنی کرے گا, پھر اس کی طرف سے کرے گا. اگر کوئی صحت مند ہے تو اس کی طرف سے ایسا نہیں ہے کہ رمی ہو جائے گی, بلکہ اس کو اپنی رمی خود آ کے ادا کرنی پڑے گی.
اور اگر کوئی اور کرے گا اس پر ذمہ باقی رہے گا, حکم کیا لگے گا اس کے اوپر؟ یعنی جس نے رمی نہیں کی यानी जो है ना वो इसने 11वीं की रमी, तीनों शैतानों को कंकरियां मारनी थी, खुद मारनी थी और सेवन सेवन कंकरियां सबको साथ साथ मारनी थी, 21 मारनी थी। इसने बोला भाई अब आप जा रहे हो यार, गर्मी बड़ी है, बट ठीक है आप करो। अब इसके लिए हुक्म क्या है?
तर्क वाजिब का हुक्म है। इसके ऊपर दो चीजें हैं, एक तो यह है कि अगर अय्याम बाकी हैं, मतलब वही दिन बाकी है, उसी दिन रमी करे,
ठीक,
वक्त हमने बयान कर दिए,
सही
यहाँ तक के अय्याम रमी बाकी हैं,
सही
11वीं की नहीं की, 12वां दिन आ गया तो 12वें दिन इसको कजा करनी है, लेकिन दम अब भी साकित नहीं होगा,
ठीक
दम फिर भी देना पड़ेगा। लेकिन जो एक इसके जिम्मे फरीजा है वो अब भी है कि अगले दिन जाके सबका दिन की भी करे, तो ये इसके लिए हुक्म है,
यानी डबल कंकरियां मारेगा, ठीक
डबल मारेगा और
है,
दम भी अदा करेगा
दम भी
कि
दे,
उसने अपने वक्त पर अदा नहीं की थी।
ठीक है। सर अब एक और बात बताएं, लोग दम से बड़ा डरते हैं। दम आप किसी को बोले, किसी हाजी को या किसी उम्रे वाले को, आप पर दम हो गया तो वो बिल्कुल बंदा एक दफा जो है वो अंदर से काम जाता है। आप इरशाद फरमाएं कि ये दम में अगर डर होना चाहिए तो किस शय का डर होना चाहिए? भाई एक बकरा देना पड़ेगा, इतने पैसे देने पड़ेंगे, ये खौफ होना चाहिए या कोई और इसके अंदर लॉजिक कोई और बात है?
देखिए, पैसे खर्च करना ऐसी चीज में जिस पर आपका नफ्स खुश ना हो, आपकी जाती ख्वाहिशात जिससे पूरी ना हो, ये हमेशा से गिरा रहा है।
ठीक
होटल में बैठ के खाना खा लेंगे 5-7 हज़ार का, बिल्कुल गिरा नहीं गुजरेगा। बच्चों की फरमाइशें हैं, बहुत सारे लोगों की फरमाइशें हैं, ये लेके जाना है, वो लेके जाना है, उसके लिए पैसे रखे होते हैं, इतना सामान लेके जाते हैं कि एयरपोर्ट पे जाके ख्वार हो रहे होते हैं।
ऐसे ही,
वो कहते हैं भाई ज्यादा ले आए हो, तो बहुत सारे लोग तो अपना सामान एयरपोर्ट पे छोड़ते हैं, फिर क्या छोड़ते हैं, ये खजूरें सस्ती हैं छोड़ दो, ठीक है, फिर ये मामला भी होता है। तो बात यह है कि हमने शरीयत पर अमल करना है, हमारे नफ्स पर गिरा गुजरे या कुछ गुजरे, क्योंकि अल्लाह और उसके रसूल का ये हुक्म है। यानी जो कफारे हैं वो दो तरह के होते हैं, एक ये कि आप महज तोबा करें, आपका गुनाह का वो कफारा होता है, और कुछ कफारे वो होते हैं कि जिसमें तोबा के साथ साथ कुछ और भी करना होता है, जैसा एक कस्म का कफारा है। इसी तरीके से यहाँ जो गलतियां हैं उसमें किसी पर सदका देना है और किसी पर दम यानी छोटा जानवर जबा करना है, बाद गलतियां ऐसी भी बदला देना होता है, बड़ा जानवर जबा करना होता है। तो जो पाबंदियां हैं उसका ख्याल करना इसलिए भी जरूरी है कि आपने पहले एहतमाम नहीं किया, आप पढ़कर आते, मसाइल आपको पता होते, आप वो गलती करते ही ना। अच्छा, जिसकी गलती हुई है मजबूरी की वजह से, उसे रुख्सत हासिल है, यानी उसका जो दम है आप बकरा जबा करना ही नहीं है।
ठीक
इस्तिरारी और गैर इस्तिरारी का फर्क यहाँ पर किताबों में बयान किया गया है।
ठीक ठीक है जी। सर मैं एक पॉइंट क्लियर करना चाह रहा हूँ कि जो दम दे रहा है वो ये क्या समझे कि अब मैंने जानवर जिबा कर लिया तो मेरी जिम्मेदारी पूरी हो गई, या उसको तौबा भी करनी पड़ेगी इसको?
गलती जानबूझकर हुई है तो तौबा भी करना पड़ेगी, ये
ठीक है जी,
जरूरी है।
सही। खवातीन क्या अपनी रमी खुद करेंगी?
खवातीन मुकल्लफ है, अपना तवाफ उन्होंने खुद किया, एहराम की नियत खुद की, तो रमी भी खुद करेंगी।
सही। यहाँ सवाल है खवातीन के हवाले से, कुछ शॉर्ट शॉर्ट सवाल भी हैं। क्या औरत एहराम की हालत में लिबास तब्दील कर सकती है?
औरत के लिए तो कोई जुदा गना लिबास है ही नहीं, जो उसने सादे कपड़े पहने हुए वही उसका लिबास है, क्योंकि लिबास की जो पाबंदियां हैं वो मर्द के लिए हैं। हाँ, औरत ये औरत के लिए ये पाबंदी है कि वो चेहरा खुला रखेगी, तो अगर वो अपने कपड़े चेंज करना चाहती है तो कर सकती है।
और अगर चेहरे को वो लग रहे हैं, ये भी इस तरह का भी एक सवाल है कि वो कपड़े चेंज करते हुए अगर चेहरे को लग जाए तो फिर क्या करना पड़ेगा?
देखिए, जिस तरीके से मर्द के सर पर कपड़ा आ जाता है और मर्द के सर को ढांप लेता है, तो उसमें ज्यादा से ज्यादा जो है वो सदके के मसाइल हैं। ऐसा नहीं कि वो कपड़ा 24 घंटे या 12 घंटे पड़ा हुआ है, एक लम्हे के लिए आया और गुजर गया, ऐसे मौके पर ज्यादा से ज्यादा एक सदका है।
ठीक
चेहरे के मामला में भी यही है,
ठीक
कलील मुद्दत के लिए कपड़ा लगकर गुजरा है तो ज्यादा से ज्यादा एक सदका होगा।
ठीक है जी। यहाँ
ये जो हम सदकात की बात कर रहे हैं, बाल टूटने पर भी, चादर चेहरे पर आई, सर पर आई, मर्द के सर पर आई, अब औरत के चेहरे पर, मर्द के चेहरे पर आई, तो यहां मुराद ये है कि एक मजलिस में एक गलती, अगर पूरे सफर में 10 दफा ऐसा हुआ है तो 10 सदके निकालने होंगे।
ठीक है, ठीक है जी। यहाँ सवाल है कि अगर औरत अय्याम से हो और मक्का मुकर्रमा जाना चाहे तो ये एहराम किस तरह बांधेगी?
देखिए, एहराम की नियत करने से तो कोई चीज माने नहीं है, भाई रोजा तो है नहीं कि औरत जो है ना वो रोजा नहीं रख सकती या नमाज नहीं पढ़ सकती, नियत करने का मामला है, और औरत जो है जो एहराम की नियत है वो लाजमी तौर पर करेगी, इसलिए कि अल्लाह रब्बुल इज्जत ने مکہ مکرمہ کو ایک خاص تقدیس عطا فرمائی ہے، خاص حرمت عطا فرمائی ہے کہ میقات کے باہر سے جانے والا بغیر احرام کے نہیں جا سکتا۔ تو چونکہ یہ عورت میقات کے باہر سے جا رہی ہے، اس لیے یہ ضروری ہے کہ یہ جو عورت ہے وہ احرام کی حالت میں جائے گی، نیت کرنے سے پابندیاں شروع ہو جائیں گی، خوشبو سے بچے گی، زینت سے بچے گی، دیگر جو لوازمات ہیں اس کو اپنائے گی، اب اس کی کیفیت احرام شروع ہو گئی ہے۔ یہ مسجد الحرام شریف میں نہیں جا سکتی کیونکہ ناپاکی کی حالت میں، اس کا حال یہ کہ انتظار کرے گی،
ٹھیک،
اور انتظار کرے گی جب پاک ہو جائے گی، پھر جا کر یہ مسجد میں جا کے جو مناسک ادا کرنے ہیں یا عمرہ ادا کرنا ہے عمرہ ادا کرے گی۔ اور اگر اس کی فلائٹ مدینہ منورہ کے لیے ہے تو وہاں مسجد نبوی شریف میں نہیں جائے گی،
صحیح،
وہاں جانے کے لیے نیت کرنا ضروری تو نہیں ہے۔ مدینہ منورہ سے مکہ جانا ہے تو مکہ شریف جاتے ہوئے بھی یہی معاملہ اختیار کرے گی کہ نیت کر کے جائے گی، اور نیت کر کے جانے کے بعد انتظار کرے گی۔ یہاں پر کچھ خواتین اپنے معاملات شیئر نہیں کرتی، خاموشی سے بیٹھی رہتی ہیں کیونکہ ان کو کوئی احرام ورام تو باندھنا نہیں ہے الگ سے کہ پتہ چلے کہ تبدیلی آ رہی ہے، نیت سے ہی تبدیلی آتی ہے ان کے یہاں۔ تو اب جب پہنچ جاتی ہیں اور پھر مردوں کو پتہ چلتا ہے کہ کوئی خاتون کا یہ معاملہ ہو گیا، اور پھر یہ پتہ چلتا ہے کہ انہوں نے تو نیت ہی نہیں کی، اب وہ بڑا مشکل ہو جاتا ہے۔ اب یہ میقات پر جائے پھر نیت کر کر آئے، تو اس سے بہتر ہے کہ آگاہی ہونی چاہیے، انڈرسٹینڈنگ بھی ہونی چاہیے فیملی کے اندر، اور نیت کرے گی، نیت سے کوئی چھوٹ نہیں ہے، نیت کرنے کے بعد وہاں جا کر انتظار کرے گی۔
ٹھیک ہے جی، جو چلا گیا سر، اس کے لیے کیا یہ آپ سجیشن دیں گے کہ یہ قرض المنازل جو ہے وہ چلا جائے اور وہاں سے جو ہے یہ آ جائے؟
دیکھیے، جو بغیر احرام کے چلا گیا
جی
اور اس نے وہاں جا کے کوئی احرام نہیں باندھا، جیسے بعض لوگ کیا کرتے ہیں چلے گئے اور پھر مسجد عائشہ سے احرام باندھ کے عمرہ کر لیتے ہیں، اس نے کوئی احرام کی نیت نہیں کی، تو اس کے لیے یہ حکم ہے کہ وہ جائے گا اور وہ جا کر میقات کے باہر جائے گا، اور سب سے جو قریبی میقات آسان جو ہے، ہو سکتا ہے یلملم تھوڑا سا زیادہ قریب ہو، میں وہاں گیا نہیں ہوں تو مجھے آئیڈیا نہیں ہے، لیکن طائف کے لیے ٹیکسیاں بآسانی مل جاتی ہیں،
صحیح،
مولوی شریف کی طرف جائیں تو وہاں ٹیکسیاں کھڑی ہوتی ہیں، تو طائف جائیں گے، طائف جا کے احرام کے باہر ہے نیت کریں گے، اب اس کے ساتھ جو جا رہا ہے کوئی نہ کوئی محرم جائے گا، تو اس کو بھی آتے ہوئے عمرے کی نیت کرنی پڑے گی،
کرنی پڑے گی،
صحیح، یعنی جو میقات کے باہر سے آئے گا حج یا عمرے کی نیت کرے گا۔ اب اس طرح کا جو غلطی کرنے والا ہے اس پر دو چیزیں لازم ہوتی ہیں، ایک تو توبہ لازم ہوتی ہے، دوسرا اس پر حج یا عمرہ کرنا لازم ہو جاتا ہے۔
ٹھیک،
تو پھر یہ حج کا احرام مان کر آئے یا عمرے کا احرام مان کر آئے، تو اگر اس نے یہ کام کر لیا تو دم ساکت ہو جائے گا، جو غلطی ہوئی تھی اس کے لیے توبہ کرے گا،
ٹھیک،
اور اگر اس نے آ کے مسجد عائشہ سے عمرہ کر لیا تو پھر جو دوسری غلطی ہے اس کی تلافی تو نہیں ہو سکتی، اب اس کی وجہ سے اس پر دم لازم ہوگا۔
ٹھیک ہو گیا جی، اس کو الحمدللہ مفتی صاحب نے 27 واجبات حج میں بھی تفصیل کے ساتھ بیان کیا ہے کہ کون میقات سے بغیر احرام کے آ گیا ہے، کس کے اوپر، اور یہ دوبارہ واپس جا رہا ہے، کس پر سے دم ساکت ہوگا، کس پر سے دم ساکت نہیں ہوگا، اس کی ڈیٹیل 27 واجبات حج میں بیان کی گئی ہے، تو اس کو پڑھیں گے تو انشاءاللہ فائدہ ہوگا۔ آگے یہاں ایک اور سوال ہے کہ کیا عورت دستانے، موزے یا بند جوتے پہن سکتی؟
دیکھیے، یہ جو پابندیاں ہیں دستانے، موزے، بند جوتوں کی، مردوں کے لیے ہے،
ٹھیک،
عورتوں کے لیے پابندیاں نہیں ہیں، عورتیں بند جوتے پہنے یا دستانے پہنے یا موزے پہنے پہن سکتی ہیں۔
ٹھیک ہے، عورت کو تلبیہ، طواف کی دعائیں وغیرہ کتنی آواز میں پڑھنی چاہیے؟
اتنی آواز میں پڑھنی چاہیے کہ کم از کم خود سن لے، کیونکہ پڑھنا اسی وقت کہلائے گا کہ جب اپنے کانوں میں آواز جائے، جبکہ کوئی اور مخل نہ ہو، جیسے کوئی شور ہو رہا ہے اپنے کانوں میں آواز نہیں جا رہی تو ایک الگ بات ہے، بلند آواز سے نہیں پڑھیں گی، کیونکہ پڑھ رہی ہیں، سب کو سنا رہی ہیں، تو عورت بلند آواز سے تلبیہ نہیں پڑھے گی، عورت اذان نہیں دے سکتی، عورت جو ہے وہ مردوں میں بیٹھ کر تلاوت نہیں کر سکتی، عورت جو ہے وہ مردوں میں بیٹھ کے یا اس کی آواز مردوں میں جائے نعت نہیں پڑھ سکتی، تو کا جو ترنم ہے یہ عورت ہے، تو تلبیہ پڑھنے میں بھی ایک ترنم آتا ہے، یا کم از کم ایک احتمال فتنہ ضرور موجود ہے۔
عورتوں کے لیے کیا افضل ہے، خانہ کعبے کے قریب سے طواف کریں یا دور سے؟
دیکھیے، عورتوں کے لیے رش سے بچنا ضروری ہے،
ٹھیک،
رش ہے اور خانہ کعبہ کے قریب رش ہوتا ہی ہوتا ہے، تو بارش شریف میں ہے کہ جی رات کو عورتوں کے لیے، عورتوں کو طواف کے لیے لے جایا جائے، تو آج تو رات کو بھی رش ہے، تو رات کو بھی چونکہ رش ہے لیکن بہرحال قدرے کم ہوتا ہے، जैसे खास तौर पर जो एक तबका है जो इशा की नमाज़ पढ़ के सो जाता है और तहज्जुद में आता है, गालिब जो हुज्जाज हैं उनकी यही आदत है। तो ऐसे में ये जो वक्त है 11 बजे से लेकर रात 1 बजे तक का वक्त, इसमें कुछ छेड़ मिल जाती है और आसानी से जो है वो तवाफ़ किया जा सकता है, इस इतनी आसानी से कि बंदा कंधे से कंधा ना छिले, ये बात हो रही है साबका मुशाहदात की रोशनी में। लेकिन इस मरतबा जो रमज़ान में रश हुआ है, सुना है ऐसा रश कभी हज में भी नहीं हुआ। तो अगर इतने ज़्यादा वीज़े जारी हो जाते हैं या इतने ज़्यादा लोग आ जाते हैं हज करने के लिए भी, तो फिर तो रात में भी बड़ा मुश्किल मामला होगा। बहरहाल, अगर समझती है कि मताप में बिल्कुल जगह नहीं मिल रही और मर्दों से मस होने का मामला है, तो बरामदे में भी जगह है, वहाँ से कर लिया जाए, थोड़ा सा तवील हो जाएगा, छत से कर लिया जाए। तो मर्दों के इख्तलात से मुराद है मस होने से जितना बच सकती है उतना ही बचेगी, उतना ही इसके लिए मामला अफजल है।
ठीक, हजरे अस्वद का इस्तेलाम या मुल्तजम पर हाजिरी की सूरत में औरत क्या ख्याल रखे?
देखिए, फी जमाना जो कैफियत है वो तो यही है कि जो शख्स खुद जाकर हजरे अस्वद का इस्तेलाम करना चाहता है, यानी इशारा नहीं किया और जाके उसने हाथ से इस्तेलाम किया है या चूमा है, चूम कर इस्तेलाम किया है, उसकी हड्डियां पसलियां जब तक एक ना हो वो नहीं कर सकता। इतना रश, इतना दबा देते हैं लोग, और मतलब मैंने मुबालगतन कहा हड्डियां पसलियां, जो लोग निकल रहे होते हैं ना, कर तो लिया, आप निकले कैसे, पीछे कैसे हो, तो जिस तरीके से ऊपर लोग उछाल रहे होते हैं उनको,
बहुत
तो अब औरत इतने रश में कैसे करेगी। बाज़ बदनसीब औरतों को देखा है मैंने कि वो इतने रश में भी मर्दों में घुसी होती हैं, यहाँ तक के मुल्तजम के लिए भी घुसी होती हैं। मतलब पिछली मर्तबा की बात है, मैंने मुल्तजम पर जाना चाहा, अब मर्द हो तो बंदा इंतजार भी कर लेता है, पीछे खड़ा हो जाता है, आगे वाला अटेगा तो पीछे चला जाए, अब खड़ी वहां पर सारी औरतें, इसी तरीके से एक साइड से औरतें खड़ी हुई हैं। तो मैं समझता हूँ कि हजरे अस्वद में भी कोई वक्त होना चाहिए कि इस वक्त में सिर्फ खवातीन ही करेंगी, मर्द करीब नहीं आएंगे, तब तो औरतों को कोई मौका मिल सकता है, वरना तो औरतें दूर रहेंगी। और दूर रहकर ही जिस तरीके से मर्द, आम मर्द इशारे से करते हैं, यानी वो मर्द जिनको मौका नहीं मिलता, तो ये भी इशारे से इस्तेलाम करेगी।
ठीक है सर, अब एक और बात भी होती है कि हजरे अस्वद को इस्तेलाम करते जाएंगे और साथ साथ यूं चलते भी जाएंगे, यानी यूं इस्तेलाम भी कर रहे, यानी सीना हजरे अस्वद की तरफ है और साथ साथ जो है वो चलते भी जा रहे हैं, इस पर क्या कहेंगे आप?
ऐसा नहीं है कि इस्तेलाम के मौके पर सीना जरूर हजरत की तरफ होता है, वो एक तरह से इंतहा भी है और आगाज भी है,
ठीक,
ठीक है ना, वाराज का शेर है ना, गुमान इमकान के झूठे नुक्तों, तुम अव्वल आखिर के फेर में हो, मुहित की चाल से तो पूछो किधर से आए किधर
किधर
गए
गए
थे।
थे?
तो
अल्लाह,
ये जो हजरे अस्वद है ये इंतहाए तवाफ भी है और इब्तिदाए तवाफ भी है,
क्या बात,
चक्कर यहाँ खत्म भी हो रहा है यहाँ शुरू भी हो रहा है। तो यूं हजरे अस्वद का इस्तेलाम करने के लिए तो सीना किया जाता है उस तरफ, लेकिन जैसे ही इस्तेलाम का अमल पूरा हो गया आप सीधे होंगे, और सीधे होके आपने सीना आप काबे शरीफ की तरफ नहीं करना। अगर कोई ऐसा तवाफ हुआ भी है जिसमें सीना काबे शरीफ की तरफ रहा हो, उतने हिस्से का फिर अदा किया जाता है।
ठीक है जी। सही के दौरान औरत किस चीज का ख्याल रखे कि सही आसानी से कर ले?
देखिए, सही के दौरान मर्दों को एक मखसूस हिस्से में दौड़ना होता है, तो ये दौड़ना सिर्फ मर्दों के लिए है, औरतों के लिए दौड़ना नहीं है। तो बाज़ औक़ात देखा गया है कि औरतें भी भाग रही होती हैं, तो ऐसा बिल्कुल भी नहीं है।
ठीक है जी। एहराम से बाहर आने के लिए औरत चौथाई बालों का हिसाब कैसे लगाए?
अगर तो किसी औरत के बाल बिल्कुल बराबर हैं, नीचे से जो बाल हैं बिल्कुल एक एक साथ हैं, फिर तो हिसाब लगाना बड़ा आसान है। और अगर बाल स्टेप कटिंग की हुई है, छोटे बड़े हैं, या बाज़ औक़ात फैशन वाली औरतें स्टेप कटिंग करती हैं, जो फैशन नहीं करती उनके बाल भी छोटे बड़े होते हैं कुदरती तौर पर, कोई बाल लंबा हो गया कोई छोटा हो गया, तो जिसके बाल छोटे बड़े हैं तो उसे ज़्यादा एहतियात का मुजाहरा करना है कि कम अज़ कम चौथाई बाल की तकसीर है। अगर आपने चौथाई से कम तकसीर की तो एहराम की जो हालत है वो ख़त्म ही नहीं होगी। तो इसलिए अपने बालों की कंडीशन को देखते हुए चाहें तो निस बाल ले लें, दो हिस्से कर लें बालों के, और एक हिस्से पर फिर आपने एक पूरा कटिंग कर ली, एक हिस्से पर अगली मरतबा जब उम्रा किया, उस वक्त कटिंग कर ली। तो एज पर पोजिशन देखना है, हो सकता है बाज औरतों को नीचे के बालों से भी फिर ऊपर के बालों से भी कटिंग करनी पड़े ताकि चौथाई पूरी हो जाए। तो चौथाई बाल की जो है ना एक पूरा कटिंग होना कम अज कम जरूरी है। ये लिखा है किताबों में, तकसीर में भी पूरे बालों की तकसीर मसनून है। तो अगर पूरे बालों की तकसीर की जाती है तो ये सबसे ज्यादा अफजल है, और मर्दों के लिए भी ये हुक्म है।
अच्छा मुफ्ती साहब, ऐसा भी है कि इस्तेलाम का, जैसे आपने जिक्र फरमाया, खवातीन जो हैं उनको देखा गया है कि इस्तेलाम कर दी तो उनकी कलाइयां जो हैं ये नजर आना शुरू हो जाती है, हाथ भी बहुत उठा देती, उनको क्या आप नसीहत फरमाएंगे?
देखिए नमाज का जो तरीका है हमारे सामने है, औरतें जब नमाज में नियत करती हैं तो मर्दों की तरह यूं हाथ नहीं उठाती, तो औरतों के अंदर जो है ना वो दबा रहना और खुद को जो आज़ा को जो ना जिस्म से लगा कर रखना ये असल है। उनके सजदे की अहियत को हम देख लें तो नमाज में जिस तरह वो नियत करती हैं उस अंदाज पे वो इस्तेलाम करेंगी, हाथ नहीं उठाएंगी।
ठीक है। और कलाई किसी की अगर खुल जाए तवाफ के अंदर तो क्या हुक्म होगा?
कलाई सितर का हिस्सा है, और सितर अगर खुला रह जाए तो उस पर उसकी तफसील है कितना खुला रहा और कितना खुला नहीं रहा। सितर जैसे नमाज में सितर औरत जो है ये नमाज के लिए फर्ज है, यानी रुकन है, फर्ज है। तहारत और सितर औरत, तहारत से मुराद तहारत हुक्मिया, वुजू और बागुस्ल होना, ये तवाफ के लिए वाजिब है। अगर
सही
तर्क हो गया तो तवाफ तो हो जाएगा लेकिन उसके फिर अपने अहकाम है। तो
सही
यहाँ सबसे आसान तरीका तो ये है, ऐसे तवाफ का अदा कर ले,
ठीक
उस चक्कर का अदा कर ले जिसमें सितर खुला रहा, तो सारे मसाइल से बंदा निकल जाएगा।
ठीक
और अगर अदा नहीं किया तो फिर पूरी तफसील होगी कितना खुला रहा और कितना नहीं खुला रहा, उसकी तफसील 27 वाजिबात हज में लिखी हुई है।
ठीक है सर। नमाज के लिए सितरे औरत ये शर्त है या रुकन है?
देखिए दोनों चीजें हैं ना,
ठीक है
नमाज शुरू करने से पहले आपने बालिबास होना है,
ऐसा ही है।
ठीक है, और दौरान नमाज भी आपने सितर आपका छुपा रहे,
सही
एक बार से दोनों हिस्से थे उसके।
ठीक है जी।
लेकिन
क्या
फर्ज रुकन हो या शर्त,
सही
दोनों की हैसियत फर्ज की है
मदीना
कि
मदीना,
इनके बगैर नमाज होगी ही नहीं।
ठीक है जी। यहाँ सवाल है कि औरत अगर उम्मीद से हो, हामिला हो और तवाफ के दौरान थक जाए तो क्या एक आधा घंटा वक्फा करके बाकी तवाफ कर सकती?
देखिए जिसको जितनी दुश्वारी और परेशानी है उतनी उसको रुख्सत होगी। असल तो यह है कि तवाफ के दौरान वक्फा ना हो, ये असल है। यहाँ तक लिखा फुका ने कि जो उमरा कर रहा है वो तवाफ और सही में भी वक्फा ना करे, मतलब तो किसी अजनबी जो काम है उसको बीच में दाखिल ना करे। तो अगर कोई तवाफ के फेरों में भी वक्फा करता है और उजर है, जब उजर है तो उसको रुख्सत हासिल होगी।
ठीक है जी। औरतों का पैदल हज करना कैसा?
ममनू तो नहीं है, जो नेकियां और तरगीब मौजूद है मर्दों के लिए इनके लिए भी होगी,
सही
लेकिन है बड़ा दुश्वार, है बड़ा दुश्वार। नॉर्मली खासतौर पर शहर के रहने वाले जो खवातीन हैं वो ज्यादा पैदल नहीं चलती, गांव देहात में तो फिर भी पैदल चलना हो जाता है, छोटे शहरों में जहाँ बाइक का इतना रिवाज नहीं होता, लेकिन बड़े शहरों में रहने वाली खवातीन इतना पैदल नहीं चल पाती तो दुश्वारी होती है।
तवाफ पर मेरा जी चाह रहा है एक शेर पढ़ने का।
आए, क्या बात है।
अपने दिल की पूजा कर रहो मैं।
وقوف عرفہ میں عورتیں کن چیزوں کا خیال رکھیں؟
دیکھیے سب سے پہلے تو اس بات کا خیال رکھیں کہ عورتوں میں جو بڑا وصف پایا جاتا ہے کہ جہاں بیٹھیں گی وہاں پھر آوازیں آنا شروع ہو جاتی ہیں. میں کوشش کرتا ہوں, ایک تو میں بیانات ویسے نہیں کرتا, کبھی کوئی کرنا ہی پڑ جائے اور شادی کا پروگرام ہو, میں کہتا ہوں کہ بڑا مشکل ہے بیان کرنا. ہوتا ہے کہ پارٹیشن تو ہو جاتا ہے اور تو دوسرے پوزیشن میں, لیکن حال ساؤنڈ پروف سے نہیں ہوتا ہے, ہو جاتا نا جو شور آ رہا ہوتا ہے, جو شور آ رہا ہوتا ہے. مطلب بعض پروگرام تو صرف نعت خوانی کے پروگرام ہوتے ہیں, بے نعت خوانی ہونی اور بیان ہونا ہے اور کوئی مقصد ہی نہیں ہوتا ان کا. ایسے پروگراموں میں بھی اگر خواتین حال میں موجود ہوں تو بیان کرنا مشکل ہو جاتا ہے. تو چونکہ باتیں کرنے کی زیادہ عادتیں ہوتی ہیں عورتوں کو, جہاں بیٹھتی ہیں ان کی بن بناٹ کی گونج ہو جاتی ہے, تو خاص اس بات کا اہتمام کرنا ہے کہ آج آپ کی توجہ صرف اللہ کی جانب ہو. آج آپ بھول جائیں دنیا کو. عرفات مطلب حالت احرام کس چیز کا نام ہے؟ دنیا کو بھول جانے کا نام ہے. آپ حالت احرام میں موجود ہیں اور آج کا دن تو فرض اعظم ہے, آج کے دن تو آپ نے اللہ کی طرف توجہ رکھنی ہے. تو خاص طور پر اس بات کا خیال رکھیں اور ہر وہ کام جو تشویش کا باعث بن سکتا ہے اس سے بچیں, کہ آپ کی توجہ جو کسی اور جانب کرے اس سے بچنا ضروری ہے.
ٹھیک ہے. عورتیں مزدلفہ میں کتنا وقت گزار کر واپس جا سکتی ہیں؟
دیکھیں عمومی حالات میں تو عورتوں کے وہی احکام ہیں جو مردوں کے ہیں. مزدلفہ کی بات کر رہا ہوں کہ رات کا وقوف کیا انہوں نے, پھر انہوں نے خاص جو واجب وقوف ہے وہ کیا. البتہ بعض صورتیں ایسی ہیں کہ کوئی آزار ہوں تو جو وجوبی وقت ہے, یعنی جو وقوف مزدلفہ واجب ہے مزدلفہ کا, اس سے ان آزار کی وجہ سے عورتوں کو رخصت مل جاتی ہے. آزار اس وقت کی بات ہے.
ٹھیک ہے. یہ فرمائیے کیا عورتیں سن بلاک استعمال کر سکتی دھوپ میں؟
سن بلاک
جی,
وہ جو چونے کی طرح جو ملتے ہیں اس کو کہتے ہیں.
میں نے تو کبھی اس پہ یعنی اس کو استعمال,
ہاں وہ کھلاڑیوں کی بھی تصویر آتی ہے نا تو انہوں نے وہ ملا ہوتا ہے. دیکھیے دو پہلو ہیں یہاں پر, بلکہ تین پہلو ہیں. ایک تو یہ ہے کہ عورتوں کو زینت منع ہے حالت احرام میں.
ٹھیک,
یہ جو ہے یہ زینت ہے یا نہیں ہے پہلے اس کو دیکھا جائے. بظاہر تو زینت نہیں لگتی, اور زینت تو ہوتی ہے جمال کے لیے. یہ لیپا پوتی کر کے تو بندہ بدصورت نظر آتا ہے, عارضی طور پر تو ایک عجب حیت ہوتی ہے اس کی. تو بظاہر تو لگ رہا ہے کہ ایک شیڈ کے طور پر اس کو لیا جاتا ہے بہت سخت گرمی کے لیے. تو اذیت سے بچنے کے لیے اگر کوئی لگاتا ہے تو زینت والا معاملہ تو نظر نہیں آتا.
ٹھیک,
پہلی بات یہ ہے.
صحیح.
دوسری بات یہ ہے کہ خوشبو اگر ہے اس لیکوڈ کے اندر یا اس پیسٹ کے اندر تو اس کی پھر ممانعت ہوگی. خوشبو اس کے اندر ہے
جی, مجھے بتایا جا رہا ہے کہ یہ رنگ اپنا جو ہے نا, جن کا رنگ فیر ہوتا ہے وہ یہ لگاتے ہیں تاکہ ان کا رنگ جو ہے نا یہ ڈل نہ ہو جائے یا رنگ بلیک نہ ہو جائے.
دیکھیے صرف رنگ کی بات نہیں ہوتی, چشمہ آپ لگاتے ہیں دھوپ کا چشمہ
جی,
تو دھوپ کا چشمہ صرف اس لیے سے لگایا جاتا ہے کہ آپ کو منظر بڑا حسین نظر آئے. اصل جو تپش آنکھوں میں آ رہی ہے
جی,
اس تپش سے بچنے کے لیے آپ لگاتے ہیں.
ایسے ہی.
اور بعض اوقات روڈ پر نا وہ سراب نظر آنا شروع ہو جاتا ہے, چمک نظر آنا شروع ہو جاتا ہے.
اللہ اللہ.
تو اور زیادہ اذیت دیتی ہے.
ایسے ہی.
تو اس کے اندر ایک تو یہ پہلو جو آپ بیان کر رہے ہیں تو ایک زینت کا پہلو ہے. اس پہلو کی وجہ سے تو میں سمجھتا ہوں کہ اجازت نہیں ملے گی, لیکن اگر زرڑ کا پہلو ہے, جلد جھلسے جاتی ہے, تکلیف بڑھتی ہے, اذیت بڑھتی ہے, کیونکہ ہر شخص کو یا ہر خاتون کو دھوپ میں نکلنے کی عادت نہیں ہوتی
جی.
اگر کوئی مسلسل دھوپ میں ہے تو دیکھا جائے گا کس بنا پر لگا رہی ہے یہ.
ٹھیک.
اور یہ ہم بیان کر چکے ہیں, اگر کسی بنیاد پر کسی صورت میں رخصت ملتی بھی ہے تو اس کے ساتھ مشروط ہوگی کہ خوشبو نہ ہو اس کے اندر.
ٹھیک ہے جی. یہاں یہ فرمایا صاحب, یہ کیا حج کی قربانی عورت پر بھی واجب ہے؟
جی ہاں, عورت پر بھی حج کی قربانی واجب ہے.
ٹھیک ہے جی.
جبکہ یہ حج افراد نہ کر رہی ہو.
صحیح. اگر جو ہے وہ ایام شروع ہو جاتے ہیں تو طواف وداع کا کیا حکم ہوگا؟
अगर तो इसके पास वक्त है इंतज़ार का तो इंतज़ार करेगी, और अगर कूच कर जाना है तो फिर तवाफ़े विदा जो है वो इस पर साकित हो जाएगा।
अच्छा, ऐसी खवातीन को मुफ्ती साहब क्या मशवरा देंगे कि तवाफ़ ज़ियारा जब कर लेती हैं, उनके पास मौका होता है, वक्त होता है, उन्हें पता होता है कि मेरे आयाम शुरू होने वाले हैं, तो क्या मशवरा देंगे?
देखिए, कोई भी तवाफ जो तवाफ़े ज़ियारत के बाद किया जाए वो तवाफ़े विदा बन जाता है। आपने नफले नियत से किया, किसी और नियत से किया, जो तवाफ़े ज़ियारत के बाद तवाफ़ किया जाएगा वो तवाफ़े विदा बन जाएगा। तो अगर तो ऐसा तवाफ़ कर लिया था तब भी बड़ी जिम्मा हो गई, और अगर पता है कि मामलात 19-20 हो सकते हैं तो एहतमाम करना लाजमी है ना। अच्छा, फिर यही मसाइल तवाफ़े ज़ियारत में भी हो जाते हैं। तवाफ़े ज़ियारत में तो वैसे तो ये है कि जो अय्याम नहर हैं उसमें तवाफ़ करना है, लेकिन अगर ये अय्याम आ गए किसी औरत के तो फिर वो ताखिर करेगी और बाद में तवाफ़े ज़ियारत करेगी। तवाफ़े ज़ियारत के बगैर कोई रियायत और छूट नहीं है, तवाफ़े ज़ियारत का कोई बदल नहीं है, तवाफ़े ज़ियारत करना ही हल है। पाकिस्तान आ गई तब भी वापस जाना पड़ेगा।
ठीक है। आला हजरत के भाई जान हसन अदा खान फरमाते हैं,
हसन हज
कि हाजियों मदीने शरीफ रवानगी की तैयारी सदक, सुभान अल्लाह, क्या एहतमाम किया जाए इसके लिए?
देखिए, एक होती है तालीम और एक होता है अदब,
सही,
यानी दो चीज़ें सीखने की होती हैं। सिर्फ तालीम हमेशा नाकाफी होती है
ठीक है,
और सिर्फ अदब भी नाकाफी होता है।
सही,
यानी अदब अगर तालीम के बगैर होगा, इल्म के बगैर होगा, तो वहाँ जहालत का मुजाहरा हो जाएगा,
सही,
वह हदूद व क्यूद हैं, वो आगे पीछे हो सकती हैं। अदब सीखने के डिफरेंट स्कूल्स हैं,
ठीक,
यानी इंसान की ज़िंदगी में कुछ बातें वो हैं जो इंसान के माँ बाप से कहते हैं, बेटा चीखना नहीं है, यूं नहीं करना, इस तरीके से खाना खाना है, इस तरीके से नहीं करना। लेकिन जब ये बच्चा मस्जिद जाता है तो फिर इसका बाप बताता है कि मस्जिद में कैसे जाना है। ये बच्चा किसी बड़ी दावत में जाता है तो फिर इसके माँ बाप सिखाते हैं कि तुमने इस दावत में कैसे बैठना है, कैसे खड़े होना है। ये बच्चा जब किसी दीनी इज्तिमा में जाता है तो इसके जो तरबियत करने वाले हैं वो इसको बताते हैं कि तुमने क्या करना है। तो यूं सलमान भाई, अदब का जो मामला है
जी
वो ऐसा है कि मुख्तलिफ जो मकामात हैं, मुख्तलिफ जो जगहें हैं, उनके ताल्लुक से बंदा स्टेप बाय स्टेप सीखता है,
ठीक है
अदब सीखता है। अभी तक जो हम बयान करते रहे तो मसाइल थे,
सही
और मदीना मुनव्वरा की तरफ आते हैं तो हम जो बयान करेंगे वो फजाइल होंगे, यानी
सुभान अल्लाह
जितना वक्त है उसको सामने रखते हुए चंद एक फजाइल बयान कर पाएंगे। और एक होता है अदब, मदीना शरीफ जा रहे हैं और वहाँ अदब के क्या तकाजे पूरे किए जाएं, वहाँ के मैनर्स क्या हों।
ठीक
आज के इस तालीम याफ्ता दौर के अंदर मैंने कुछ वीडियो देखी पिछले दिनों कि जनाब होटल में बैठना है, आप सीधी तरफ चम्मच रख देंगे तो यूँ होगा, खाने से पहले चम्मच यहाँ रखी जाएगी प्लेट के, खाने के बाद यहाँ रखी जाएगी, और जब उठेंगे तो क्या होना चाहिए क्या नहीं होना चाहिए। ये मैनर्स नहीं है,
ठीक
मतलब ये बैनर्स ऐसे हैं कि जिसकी कोई दिन ही हैसियत नहीं है। ठीक है, लोगों में राइज होगी कोई चीज़ अंगुश्त नुमाई ना हो किसी ने अपना लिया, हर्ज नहीं। जब हर जगह के मैनर्स हैं, हर जगह के आदाब हैं, हर जगह के तौर तरीके हैं, न सिर्फ मदीना मनवरा मक्का मुकरमा की भी मतलब आदाब हैं,
सही
ये आदाब हमें कहाँ से सीखने को मिलते हैं? दो जगहों से सीखने को मिलते हैं। एक बंदा सीखता है अपने पेशरों से, यानी जिनको वो बड़ा समझता है उनसे सीखता है। भाई 2 दिन पहले महफिल मदीना होती है,
अल्लाह अल्लाह अल्लाह
तो उस महफिल मदीना में जो अशार, जो जज्बात, जो कलिमात, जो एक जज्बात का इजहार है,
अल्लाह
वो
अल्लाह
सारा अदब है।
क्या बात
सीखने वाले को बताया जा रहा है कि आपने मदीना मुनव्वरा के ताल्लुक से अमली तौर पर क्या करना है। बदनसीब है वो लोग कि जो इस तरह के जो महाफिल होती हैं, इस तरह की जो तकारीब होती हैं, उसके जोक से महरूम है, बिलाशुबा बदनसीब है, महरूम है। दूसरा क्या है कि आप किसी लिटरेचर से अदब सीखते हैं।
ठीक
आला हजरत इमाम अहले सुन्नत रजी अल्लाह तआला, आपका जो कलाम है इतना अजीम कलाम, भीनी सुहानी सुबहों में ठंडक दी जाती
हाँ
है, ये दो कलाम हैं जो नात को हम मिला के पढ़ते हैं। आला हज़रत रहमान ने इस जमीन पर दो कलाम लिखे हैं और दोनों ही मिलाकर पढ़े जा रहे होते हैं, खास तौर पर वो जो एक मिसरा मिलाकर पढ़ा गया, अपना पैगाम सभा लाई है गुलजार नबी से, उसमें दोनों कलाम पढ़े गए हैं। तो ये पूरा कलाम कदम कदम पर क्या करना है,
आहा
अदब सिखा रहा है।
वाह वाह वाह
अगर आला हज़रत ये कलाम ना लिखते तो हमें आपके ज़ोक का पता ना चलता,
अल्लाह
आपके जज्बात का पता न चलता। तो एक मुसलमान को सीखना पड़ता है, जब आप मदीना मुनव्वरा जा रहे हैं वहां का अदब क्या है, वहां हमसे जो पेशरो आए, ये तो वो बात की हमने जैसा कि महफिल मदीना की बात हुई, जिनको हम देख रहे हैं, एक वो है जिनको हम पढ़ रहे हैं, जिनका जमाना तो हमने नहीं पाया, लेकिन जब वो मदीना मुनव्वरा में आते थे तो वो क्या करते थे, किस तरह बैठते थे, किस तरह चलते थे, किस तरह बारगाह रिसालत में हाजिरी देते थे। तो अदब एक जंगली इंसान को बाशऊर इंसान बनाता है,
वाह वाह वाह
एक गैर महजब इंसान को महजब इंसान बनाता है, और जब बात हो बारगाह रिसालत में हाजिरी देने की कि दुनिया में इस पाक बारगाह से बढ़कर कोई बारगाह नहीं,
अल्लाह
तकदीस जिसकी आला, जहाँ कुरान ने कहा कि इस बारगाह में आवाज बुलंद नहीं करनी, जहाँ कुरान ये कहता है कि इनके दर पर जाओ तो वहां जाके आवाज बुलंद ना करो, और खुद जब इन्हें पुकारना हो इस तरह ना पुकारो, एक दूसरों को पुकारते हो, सारे लोगों की तकदीस एक तरफ, उनका एहतराम, उनका स्टेटस, उनका मनसब, उनके मनसब का एहतराम एक तरफ, और नबी अकरम अलैहिस्सलाम का जो एहतराम है सबसे बढ़कर है। जब ऐसी बारगाह में जा रहे हों तो हमारा तो रुआ रुआ जो है वो
वाह
मुतवज्जे होना चाहिए। मतलब कहते ना, एक तरह से तो जब मदीना मुनव्वरा बंदा पहुंचता है तो उसकी कोहनियां आजाद हो जाती हैं। मक्का मुकरमा में यूं चल रहा होता है, औरतों से मसना हो जाए तवाफ की हालत में, खासतौर पर यहाँ इजी फील है, यहाँ एहराम नहीं है, एहराम की पाबंदियां नहीं है, या तरके जिनत नहीं है, या तो जमाल महबूब है, या तो आपने तैयार होके बारगाह रिसालत में जाना है,
वाह
तो यहाँ आसानियां भी हैं, लेकिन यहाँ جو دل ہے اس کے لیے مشکل ہے کہ وہ کہاں ہے، اس کے اندر کتنا احترام ہے، کتنا ادب ہے. تو بندہ اپنے دل کو پریپریٹ کرے، تیار کرے کہ اس، اور تیار کیسے ہوگا، نبی اکرم علیہ الصلوۃ والسلام کے جو فضائل ہیں اس کا پتہ ہو، نبی اکرم علیہ الصلوۃ والسلام کی بارگاہ میں صحابہ کس طرح حاضری دیتے تھے، بزرگان دین کس طرح حاضری دیتے تھے اس کا پتہ ہو. اور کچھ اگر نہیں پڑھ پائے تو کم از کم یہ اشعار سن لیں، بینی سہانی صبح میں ٹھنڈک جگر کی ہے، اگر چند اشعار اس کے سنا لیں تو.
بینی سہانی صبح
پہلے مصرے میں اظہار مسرت ہے، خوشی کا عالم ہے کہ میں وہاں جا رہا ہوں، کلیاں کھل رہی ہیں دل کی. تو یہ آغاز ہو رہا ہے، رفتہ 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 ادب کے مظاہرے ہیں، کیفیات کے مظاہرے ہیں، جذبات کے مظاہرے ہیں. جی
بھینی
تو وہی تھے جو آغاز سے سفر نہیں ہوا ابھی.
جی
اور آغاز سے سفر نہیں ہوا، اعلی حضرت ایک تمید بیان کر رہے ہیں.
جی
پھر آغاز،
آغاز ہوا ہے تو پھر فرما رہے ہیں نا جی کہ امبر زمین ابیر ہوا مشک تر غبار، ادنا سی یہ شناخت تیری راہ گزر کی ہے، باروں قدم قدم پہ کے ہر دم ہے جان نو، یہ راہ جان فضا میرے مولا کے در کی ہے. اور آگے جو ہے وہ فرمایا کہ ہاں ہاں رہے مدینہ ہے غافل ذرا تو جاگ، اے پاؤں رکھنے والے یہ جا چشم و سر کی ہے.
تو یہ وہ ادب ہے جو ہمیں سیکھنے کو ملتا ہے اپنے بزرگان دین سے. بات مدینہ منورہ کی محبت کی ہو رہی ہے،
جی
مدینہ منورہ کی کہ امتیاز کی ہو رہی ہے، کیوں مختلف ہے مدینہ منورہ، اس لیے مختلف ہے کہ اللہ رب العزت کے پیارے محبوب علیہ الصلوۃ والسلام اس میں تشریف فرما ہے۔ یعنی مدینہ منورہ کو سب سے بڑی خصوصیت یہ حاصل ہے کہ نبی اکرم علیہ الصلوۃ والسلام یہاں تشریف فرما رہے اور یہیں آپ نے دنیا سے پردہ فرمایا۔ انبیاء علیہ السلام کو موت ضرور آتی ہے لیکن ایک آن کے لیے آتی ہے، اور ان کی جو اگلی زندگی ہے وہ اس زندگی سے بھی زیادہ افضل ہوتی ہے۔ ان کی جو کمالات ہیں وہ اس زندگی سے بھی زیادہ ان میں اضافہ ہو جاتا ہے۔ تو بات یہ ہے کہ انبیاء علیہ السلام اپنے قبور میں زندہ ہوتے ہیں، حضور اکرم علیہ الصلوۃ والسلام بھی حی ہیں، حیات ہیں، زندہ ہیں، جو ظاہر بھی آپ کی بارگاہ میں پہنچتا ہے حضور علیہ الصلوۃ والسلام اس کو ویلکم کرتے ہیں۔ ایک کریموں کی بارگاہ ہے، یعنی اگر میرا مہمان بھی آئے تو میں کیا اسے مرجھائے ہوئے دل سے ویلکم کروں گا؟ اگر کروں گا تو مجھے کریم نہیں کہا جائے گا، مجھے با اخلاق نہیں کہا جائے گا۔ حضور تو با اخلاقوں کے سردار ہیں، حضور تو سب سے بڑھ کر کریم ہیں، تو آپ کی بارگاہ میں جو زائر پہنچتا ہے وہ آپ ہی کے لیے تو مدینہ منورہ آیا ہے، اور کیا مقصد اس کے آنے کا؟ اور قصد بھی یہی کرنا چاہیے، اور زندگی میں ایک بار تو یہ قصد کرنا واجب ہے کہ صرف اور صرف قبر انور کی زیارت کے لیے جا رہا،
اللہ،
اور یہ نیت لے کر جائے، یہ تصور باندھ کر جائے کہ میں حضور کی بارگاہ میں جا رہا ہوں، جب میں السلام علیکم ایوہ النبی کہوں گا تو وہاں سے آواز آئے گی وعلیکم السلام۔ کچھ خوش نصیبوں کو وہ آواز سنائی دیتی ہے، کچھ کو سنائی نہیں بھی دیتی، نہیں بھی دیتی، لیکن کچھ کو سنائی دیتی رہی ہے۔ جب یہ بات طے ہے کہ ہماری آواز سنہری جالیوں کے پاس، ہم نے سلام کہا، آہستہ سے آواز میں کہا، ادب بھی یہی ہے کہ ان کی بارگاہ میں آواز بلند نہ کی جائے، پھر آگے جا کے حجرہ مبارکہ، پھر وہ دیوار، پھر نیچے قبر انور، جب اللہ رب العزت کی رحمت سے ہماری یہ آہستہ آواز وہاں تک پہنچ رہی ہے، ہماری آواز پہنچ رہی ہے، ان کی آواز کیوں نہیں آ سکتی؟
اللہ اکبر، اللہ اکبر،
سوچنے کی بات ہے نا۔ امکان کی اگر بات کریں تو جب ہماری آواز پہنچ سکتی ہے، ہم ناقص ہیں، تو ان کی آواز کیوں نہیں آ سکتی؟ ہمیں اس درجے کا ہونا چاہیے کہ ان کی آواز ہمارے کان سن لیں، نہ سنائی دے، نہ ہمارا قصور ہے۔ کئی بزرگان دین ہیں کہ جنہوں نے بارگاہ رسالت سے یہ آوازیں سنی ہیں، میرے استاد محترم حضرت قبلہ منظور احمد فیضی صاحب رحمۃ اللہ تعالی علیہ، بخاری شریف انہوں نے پڑھائی، تو انہوں نے خود اپنا واقعہ بیان کیا کہ میں حاضر ہوا تو وہاں سے قبر انور سے آواز آتی ہے، اور مسجد نبوی شریف میں بیٹھ کر ہی انہوں نے واقعہ بیان کیا۔
اللہ،
تو جو خوش نصیب ہوتے ہیں ان کو آتی ہے۔ تو بات یہ ہے کہ جب اس تصور سے جائے گا کہ حضور مجھے دیکھ رہے ہیں اور میں آیا ہوں، مجھ پر مہربان ہیں، میں ان کا مہمان ہوں، وہ میرے میزبان ہیں، مجھے ویلکم کہیں گے، مجھے مسکرا کر ویلکم کہیں گے اور مجھے سلام کا جواب دیں گے، تو اس کے شوق میں، ذوق میں، قرار میں، بلکہ بے قراری میں کتنا اضافہ ہو جائے گا۔
سبحان اللہ، اعلیٰ حضرت لکھے سر، محبوب رب عرش ہے اس سبز قبا میں، پہلو میں جلوہ گاہ عتیق و عمر کی ہے، سعدین کا قران ہے پہلو ماہ میں، جھرمٹ کیے ہیں تارے تجلی قمر کی ہے، اور آگے فرماتے ہیں مجرم بلائے آئے ہیں، جاؤ کا ہے گواہ، پھر رد ہو کب یہ شان کریموں کے در کی ہے۔
تو بس کریم سمجھ کر جانا ہے کہ یہ ذات وہ ہے کہ جو پیدا ہوئے تو ہمارے لیے روتے رہے، پوری عمر ہماری فکر رہی، اور محشر میں بھی کبھی آپ میزان پر ہوں گے، کبھی آپ صراط پر ہوں گے، اور کبھی آپ حوض کوثر پر ہوں گے۔ یہ جو مختلف جگہوں پہ ہونا ہے، یہ بھی ہمارے لیے ہونا ہے، وہ تو ہمارے لیے کریم ہیں، اور ہمیں شرف اللہ نے دیا، ہم ان کے امتی ہیں۔ بات مدینہ منورہ کی ہو رہی ہے، وہاں کی زندگی عظیم زندگی ہے۔ یاد آتی ہے مجھے اہل مدینہ کی وہ بات، زندہ رہنا ہے تو انسان مدینہ
میں رہے، واہ واہ واہ،
وہاں کی فضاؤں میں پاکیزگی ہے، وہاں کے رہنے والے لوگوں میں تازگی ہے، ایک حلاوت ایمان ہے، एक चाशनी है, और मतलब जैसे ही मदीना मुनव्वरा में दाखिल होता है वहाँ की फ़ज़ाएँ कुछ और होती हैं, बिल्कुल फ़ज़ाएँ बदल जाती हैं, खुशबू बदल जाती है। वो शायर ने कहा है ना
जी,
कि रोशनी से क्या है, खुशबू कहाँ से आई, शायद के चलते चलते मैं रोज़े पे आ गया हूँ। तो ख़ास जो मकामात हैं उसकी अपनी एक खुशबू है। तो मदीना मुनव्वरा से ताल्लुक़ रखने वाली जो भी चीज़ है, हर उस चीज़ का अदब है। मैंने पिछले दिनों एक किताब देखी, हमारे एक दोस्त ने मुझे हदिया की वो किताब। मैं उस किताब को देख के बड़ा हैरान हुआ। किताबें तो बहुत सारी लिखी जाती हैं,
सही,
लेकिन इस किताब का मौजू था हुजरा नबवी,
अल्लाह हू अकबर,
नबी अकरम अलैहिस्सलाम की कब्र अनवर, हुजरात उम्महातुल मोमिनीन, जालियाँ, असाफ़े सुफा का चबूतरा, और फिर ज़मीनी तौर पर मदीना मुनव्वरा की तारीख़, मदीना मुनव्वरा की के मकामात। लेकिन मदीना मुनव्वरा का जब नाम आता है हर चीज़ में निखार आ जाता है।
अल्लाह अल्लाह,
यानी जिस चीज़ को आप मदीना मुनव्वरा के लिए कर रहे हैं, आप ज़रा देखिए मस्जिद नबवी शरीफ। मैं पढ़ रहा था एक जगह पर कि जिस कातिब ने ये खत्ताती की है, बाबू सलाम से जब आप आते हैं और जो खताती हुई हुई है, चार आका अलैहिस्सलाम के अस्मा लिखे हुए हैं, नाबलुस के रहने वाले एक तमीमी बुजुर्ग थे, बड़े अच्छे खताब थे, तो तमीम दारी रदियल्लाहु तक उनका सफर सब जुड़ता है, उन्होंने ये खताती की है, क्या इससे कोई हसीन खताती की जा सकती है?
अल्लाह,
बज़ाहिर लगता है कि मुमकिन ही नहीं है। मतलब जिसका जो बस में था, मतलब उसने अपना कमाल दिखाया है।
क्या बात,
गुम्बदे खजरा को देख लें, मेहराब नबवी को देख लें, जो मस्जिद नबवी का अंदरूनी हिस्सा है, दुल्हन की तरह सजा हुआ हिस्सा है। यानी उस दौर के अंदर कि जब कोई क्रेन नहीं थी, कोई नकलो हमल के जराए नहीं थे, मशीनरी नहीं थी, एक एक चीज को छीलना, संवारना, सजाना, मतलब वहाँ की किताबत हो, नक्शो नगार हो, और उसके बाद भी जो तामीर हुई, यानी मदीना मुनव्वरा में मस्जिद नबवी शरीफ में बिलखसूस इसकी तामीर में जिसने भी हिस्सा लिया है उसने अपनी ज़िंदगी का मकसद समझ के हिस्सा लिया है।
वाह वाह वाह।
तो इस किताब को मुझे देख के ऐसा लगा कि मुसन्निफ से लेकर क्या प्रिंटिंग वाला, क्या बाइंडिंग वाला, क्या पेस्टिंग वाला, क्या इसको कवर देने वाला, हर शख्स ने अपने कमाल तक पहुँचाने का जिसका हुनर था वो कोशिश की है। तो मैंने सोचा कि हमारे नाज़रीन भी महरूम ना रहें और ये किताब जो है वो हम तक भी पहुंचे
जी।
और गले में लटका के जरा फैलाइएगा, लटकाई जाएगी।
माशाल्लाह
माशाल्लाह, क्या बात है, क्या बात है, माशाल्लाह। ये देखिए बाजार ऐसा लगता है कोई बैग है
जी,
तशरीफ रखिए, बज़ाहिर ऐसा लगता है कि कोई बैग है, लेकिन ये देखिए इसका जो गिलाफ है हुजरा नबविया जो है,
आहा,
उस पर जो अंदर चढ़ा हुआ गिलाफ है, यानी वो दीवार जो हमें यहाँ नजर नहीं आती
जी।
और कभी ऐसा हुआ आप रियाज़ुल जन्नत में बैठे हों और रोशनी छन छन के जा रही हो तो वो दीवार नजर आ जाती है, तो उस पर गुलाब जो चढ़ा हुआ है उसका नक्श जो है इसमें लिया गया है।
शेर सुनाओ जी इस पर।
जी जी,
आला हजरत ने क्या फरमाते हैं,
तो हम देखते हैं जो पुरानी तस्वीरें मिलती हैं, दरबान उस दरवाजे पर बैठा होता था, तो उसका मतलब यह है कि लोग अंदर झांकते होंगे, कम से कम खुला होता होगा, तो उस दौर में आम होगा वो। अब तो हमारे सामने आज तक एक ही वीडियो आई है जो चेचनिया के बादशाह गए थे
जी।
उनके लोगों ने जाके जो अंदर वीडियो बनाई तो अंदर की पूरी वीडियो अल्हम्दुलिल्लाह सामने आई, अलग ही उसका नजारा है। अब इसको हम खोलेंगे
जी,
ठीक है ना? ठीक है जनाब, खोलेंगे तो अंदर एक बॉक्स निकलेगा,
वाह वाह वाह,
ठीक है। अब इस बॉक्स पर भी जो हुजरा नबविया पे चढ़ा हुआ गिलाफ है उसका अक्स बनाया हुआ है,
आहा,
ठीक है। अब जब हमने इसको खोला तो फिर इसके अंदर से किताब निकली, किताब
वाह,
निकली तो वो दरवाजा बना हुआ है कि जो हुजरा नबविया का दरवाजा है,
सुभान अल्लाह,
हुजरा नबविया का जो दरवाजा है वो दरवाजा बना हुआ है इसके ऊपर, ये जनाब, ठीक है। अब इस पर भी एक प्लास्टिक चढ़ी हुई है, ठीक है, मतलब मोहब्बतों का इजहार देखें,
वाह 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 वा,
हैं।
वा।
अच्छा, अब जनाब ये वो बॉक्स है कि जिसमें प्यारे आका अलैहि सलाम के आसार मुकद्दसा रखे हैं, उसकी तस्वीर सबसे पहले, फिर आयत लिखनी हो, हदीस लिखनी हो, ये उसके अंदर प्याला मुबारक प्यारे आका अलैहि सलाम का,
वाह
राइट,
वाह
की इंस्ट्रक्शन हो रही है थोड़ी सी,
सुभान
जी,
ये हैंडी कैम करना पड़ेगा एक, मेरा ख्याल है,
हाँ,
इसको हैंडी करके आगे आ जा, मसला नहीं है, समझा भाई, आ जा।
अब जनाब गुम्बद खजरा
आ जा, आ जा,
तो मदीना मुनव्वरा का पुराना इलाका, नया इलाका, कदीम तस्वीर, ठीक है,
ठीक।
और उसके बाद जनाब, अच्छा, जो आलिम दीन है माशाल्लाह
जी,
खुश अकीदा हैं और मदीना मुनव्वरा ही के रहने वाले हैं,
सही,
ठीक है, पुरानी तस्वीर, जालिया मुबारक,
वाह वाह,
ठीक है ना, अब इनकी तफसील शुरू हो गई है। हुजरा मरका में हजरत आयशा रतन का कमरा आया, तो फातिमा ज़हरा रतन का उजरा भी है, कदीम तस्वीर, कौन कौन सी अजवाज मुतारात के उजरात हैं यहाँ पर, जैसे हजरत सौदा, हजरत आयशा, हजरत हफ्सा, हजरत ज़ैनब, हजरत रमला, हजरत हिंद, हजरत ज़ैनब, हजरत ज़ुवेरिया, ये जनाब कब्र अनवर के अंदर का नक्शा, वहाँ पर उलमा ने क्या लिखा, ये एक एक सतून और अंदर एक एक पहलू पर और पुराना नक्शा बनाया गया हुजरा मुबारक का, कि उस वक्त जब हुजरा मुबारक थे यहाँ पर तो उस वक्त क्या सूरत हाल होती थी, असहाबे सफा का चबूतरा कहाँ होता था,
क्या बात,
ये उसकी तफसील है। और जनाब फिर उनकी फिर आगे अहादीस, रिवायतें, और फिर एक और अंदाज में बताया गया कि ये मस्जिद नबवी और ये हुजरात इस तरह हुआ करते थे,
क्या बात,
एक और अंदाज में समझाने की कोशिश की है, ये मस्जिद में अगर खड़े होकर देखें तो इस तरह होता था। फिर हजरत आयशा रज़ियल्लाहु अन्हा का वो मुबारक हुजरा जहाँ कब्र अनवर है उसको जरा इस नक्शे से समझाने की कोशिश की है।
वाह,
ये जनाब एक और नक्शा है, फिर रिवायतें, फिर अहादीस, और जनाब उसके बाद हजरत मारिया का वो दिखाया है, और उसके बाद जनाब मदीना मुनव्वरा अहद रिसालत में कितनी आबादी थी,
वाह वाह,
कितने लोग थे, क्या तफसील थी,
मरहबा,
और जनाब उसके बाद
क्या बात है,
मजीद चीज़ें, ये कुछ आसार नबवी, और अब एक एक चीज़ पे हुजरा मुबारक के एक एक चीज़, ताला मुबारक है, ये दरवाज़ा मुबारक है, अब इसकी तफसील, अर्दुल हुजरत शरीफा व जिदारुहा व सकफुहा व शक्ल कबूर, ये पूरा चैप्टर शुरू हो गया है,
अल्लाह हू अकबर,
ठीक है। अब जनाब हजरत ईसा अलैहिस्सलाम की कब्र कहाँ होगी, और फिर ये पूरी, मतलब इस किताब का मौजू ही हुजरा मुबारक है,
वाह वाह वाह,
ठीक है, कदीम बुजुर्गों ने जो अपनी किताबों में बनाए ये उनके अक्स हैं, इस
है,
पूरी किताब का मौजू हुजरा मुबारक है, ये एक एक पर्दा है जो हुजरा मुबारक पर नस्ब होता था, ठीक है, ये पुराना पर्दा है, एक गिलाफ है जो आपने शेर पढ़ा, ये देखिए उसकी तस्वीर है,
वाह वाह,
इसका जो गोल्डन पन है वो भी झलक रहा है,
क्या बात है,
कलर देखिए ना,
सुभान अल्लाह,
क्या खूबसूरती है,
सुभान,
ये मुख्तलिफ गिलाफ जो हुजरा मुबारक पर चढ़ाए जाते रहे, ये देखें,
क्या बात,
ये उन गिलाफों पे जो ना ये इस तरह के ये बने होते हैं, ये भी साहिब किताब ने बड़ी खूबसूरती के साथ यहाँ नकल किए हैं, ये मुख्तलिफ पर्दों पर नाम लिखे होते थे उसके अक्स नकल किए हैं, ये पर्दे देखे ना, ये पर्दे वो जो आप शेर पढ़ रहे थे
जी,
पहले ये बाहर भी आला के जमाने में बाहर भी पर्दे टंगे होते थे,
अल्लाह 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 अल्लाह,
दिखाइएगा जरा, ये
सुभान अल्लाह,
ठीक है ना
जी,
ये बाहर भी गिलाफ और पर्दे
لگے ہم.
نظر آ رہے ہیں ہمیں.
جی واہ.
تو یہ وہ تصویر ہے کہ جب ترکی لوگ تبرکات کو لے کر جا رہے ہیں استنبول, انہوں نے شفٹ کیا تاکہ انہیں کوئی نقصان نہ پہنچے, اور یہ پرانی تصویر ہے حجرہ نبویہ کی.
اللہ اللہ اللہ.
دیکھیں اس میں باہر بھی غلاف نظر آ رہا ہے, روضہ مبارکہ کے باہر بھی غلاف اور پردے نظر آ رہے ہیں.
سبحان اللہ.
تو اب آپ اندازہ لگائیے کہ اس کتاب کا موضوع صرف حجرہ مبارکہ ہے, قبر انور ہے.
واہ واہ واہ.
کتنی محبت سے یہ حجرہ مبارکہ کے گرد کندیلیں رکھی ہوتی تھیں, اندر بھی کچھ چیزیں رکھی ہوتی تھیں. یہ ان کی تصاویر ہیں کہ اندر جو کندیلیں رکھی ہوتی تھیں, ایک آدھ کندیل ہمیں اصحاب صفحہ کے چبوترے پہ نظر آتی ہے, یہ اس کی تصویر ہے. یہ جناب باہر سے کیسا نظر آتا ہے, اور یہ وہ دیوار, اللہ اکبر, شاید روئے زمین پر اتنی حسین کوئی بھی دیوار نہ ہو. دیوار رحمت ہے, پیارے آقا علیہ السلام کے اسم مبارکہ لکھے ہوئے ہیں. ٹھیک ہے.
واہ واہ.
اتنی پیاری دیوار ہے.
سبحان اللہ.
ٹھیک ہے. تو یوں پوری تاریخ, کس نے لکھی, کیسے لکھی, کیا لکھی, تو اس کتاب پہ بیان کرنے بیٹھے تو کئی پروگرام ہو جائیں.
واہ واہ واہ. سبحان اللہ.
محبت کا اظہار دیکھیں کہ اگر اس کے اندر قبر انور کی تفصیل ہے, پیارے آقا علیہ السلام جہاں تشریف فرمائے اس کی تفصیل ہے, تو کس محبت کے ساتھ اس کتاب کو نکھار کر پیش کیا گیا ہے.
واہ واہ.
آپ پریزنٹیشن دیکھیں ذرا.
سبحان اللہ. یہ اہتمام کے سر بھی الگ نمبر ہوتے ہیں اس کے.
الگ.
اللہ اکبر. سبحان.
محبت کے بغیر یہ اہتمام ہو ہی نہیں سکتا.
ایسی بات ہے. اللہ ہمیں بھی اپنے محبوب کی محبت نصیب فرمائے. ماشاءاللہ.
جس نے مجھے دی, اللہ پاک اسے بھی جزائے خیر عطا فرمائے.
آمین آمین.
سمجھتا ہوں کوئی 250-300 ریال سے کم نہیں ہوگی یہ, جتنی مطلب کہ کام ہوا اس پر.
واہ واہ واہ. مرحبا.
کتاب پیش کرنے والے کی بھی محبت دیکھے, اور کتاب کو مطلب دکھانے والے کی محبت کا.
واہ واہ واہ. مرحبا مرحبا. ماشاءاللہ. امیر سنت نے لکھا ہے کہ عشق سرور میں جو ہستی کو فنا کرتے ہیں, عشق سرور میں جو ہستی کو فنا کرتے ہیں, بھید الفت کے فقط ان پہ کھلا کرتے ہیں. اللہ ہمیں بھی ایسی محبت جو ہے نصیب فرمائے. استاد صاحب, ماشاء اللہ آپ نے ادب کے حوالے سے بھی جو ہے وہ بیان فرمایا, اور مدینہ منورہ کے حوالے سے بڑا خوبصورت ذکر فرمایا. یہ وادی جن کے حوالے سے کچھ بتائیں, یہ کیا ہے, اس کی کیا حقیقت ہے, کیا پس منظر ہے, کیا پیش منظر ہے؟
وادی جن کی کوئی فضیلت نہیں ہے.
ٹھیک.
ایک صرف تماشے کی جگہ ہے.
صحیح.
لوگ جا کے وہاں تماشا کرنے جاتے ہیں, میں تو وہاں کبھی نہیں گیا. اگر لو لائف سے ہٹ کر دیکھا جائے, یعنی ایک بندہ گیا ہوا ہے مدینہ منورہ, ایک ایک سانس یہاں قیمتی ہے. اب وہ جا رہا ہے وادی جن ایک سائنسی کرشمہ دیکھنے, تو ان معنی میں تو اس کا فعل کوئی قابل حمد نہیں ہے. جس سے ہم عمان میں تھے, مسقط میں.
جی.
تو مسقط میں صدارتی محل جو ہے جہاں پر ہے
جی,
اس کے قریب ایک چڑھائی ہے پہاڑی پر. تو وہاں بھی یہی معاملہ ہے کہ آپ گاڑی نیوٹرل میں کر دیں اور گاڑی خود ہی چڑھے گی.
صحیح.
لیکن پولیس آ جاتی ہے پھر. اوکے. ریڈ ایریا ایک طرح سے. ٹھیک ہے کہ بھائی آپ نے گاڑی کیوں روکی.
صحیح.
تو میں تھا کسی کے ساتھ, رات کے 2 بجے تھے.
صحیح.
تو اس نے کہا کہ میں دکھاتا ہوں آپ کو نیوٹرل کر کے. چڑھائی حالانکہ نیوٹرل کی اس نے گاڑی, تو خود ہی چڑھ رہی گاڑی. تو یہ دنیا میں کئی جگہوں پر یہ جگہیں ہیں.
صحیح.
تو پھر آگے تھی پولیس.
اللہ اکبر.
کہ گاڑی کیوں روکی یہاں پہ. تو کرنا نہیں چاہیے خیر وہاں پہ. تو یہ ایک سائنسی وہ ہے چیز ہے, یہ دنیا میں کئی جگہوں پر ہے.
ٹھیک ہے.
جیسا کہ میں نے جو دیکھا مسقط میں, میں نے ورڈ کیا, اس کے علاوہ اور جگہوں پر بھی ہے. تو لوگ بڑا عجیب سمجھ کے جاتے ہیں اس کو, جن سے منسوب کرتے ہیں, پتہ نہیں وادی جن بھی کس نے نام رکھا ہے. تو یہ جن کا کوئی تعلق نہیں اس سے, ایک سائنسی عمل ہے.
ٹھیک ہے, یہ بھی کلیئر ہو گیا جی. اور جتنا ٹائم یہاں گزارنا ہے وہ مدینہ شریف میں حرم مدینہ میں رہ کے گزارے گا, تو ایک نیکی کا 50,000 اجر ملے گا انشاءاللہ.
میں کہتا ہوں کہ اتنے آثار نبویہ ہیں کہ ایک سفر میں سارے پورے نہیں ہوتے.
اللہ اکبر.
مطلب چپے چپے پر ان کی خوشبو ہے. ان سے منسوب چیزیں ہیں.
صحیح.
مکہ مکرمہ میں تو ہمیں آثار نبویہ کم نظر آتے ہیں, لیکن مدینہ منورہ میں زیادہ نظر آتے ہیں.
کیا بات ہے.
تو मतलब वहाँ के बागात में आसार हैं, मसाजिद हैं, वहाँ के पहाड़ हैं, मतलब जबल अहद हो गया, फिर आपके साथियों के मज़ारात हैं, मस्जिद कुबा है, कितनी चीज़ें ऐसी हैं, फिर भी हर मरतबा जब भी जाते हैं तो कोई ना कोई नई चीज़ दरियाफ्त होती है। वो हमारे लिए नहीं होती है, वैसे तो वो पुरानी होती है,
ऐसा ही।
ठीक है। तो इतनी चीज़ें वहाँ पर, तो वो पूरी हो जाए, यानी आसार नबिया के पीछे आप जा रहे हैं, सादत और अजमतों की बात है।
सुभान अल्लाह, सुभान अल्लाह।
गलियों से वो गुजरे
मस्जिद नबी शरीफ में सरब कोई और खास मकामात जिनका आप तज़किरा जब फरमाए, आका करीम का रोजा तो अरशे उला से आला, मीठे नबी का रोजा, सुभान अल्लाह, इसके अलावा।
देखिए, मस्जिद शरीफ में जो सबसे मुमताज हिस्सा है हुजरा नबविया के बाद, वो रियाजुल जन्ना है। रियाजुल जन्ना वो हिस्सा है जो पहले दिन से मस्जिद नबी का हिस्सा है,
ठीक,
जन्नत के बागों में से एक बाग है।
सही,
हुजूर ने फरमाया, मेरे मिंबर और रोजे के दरमियान जो जगह है ये जन्नत की क्यारियों में से एक क्यारी है।
सुभान,
तो फिर जो कदीम हिस्सा है, कोशिश की जाए इसमें नमाज पढ़ने की, क्योंकि यहाँ प्यारे आका अलैहिस्सलाम नमाज पढ़ते रहे, सहाबा कराम नमाज पढ़ते रहे, और फिर खुद जो कदीम हिस्सा है उसमें निशानदेही है कई जगहों की। जैसे वहाँ के जो सतून है, कुछ पे फूल बने हुए हैं, कुछ पे सिर्फ किनारियाँ बनी हुई हैं, तो वो लिखा हुआ भी है कि भाई ये जो जगह है यहाँ तक, ये अहद नबी में मस्जिद नबी यहाँ तक थी, फिर एक जगह लिखा हुआ कि फरात वसी में यहाँ तक थी। जो मुख्तलिफ दरवाजे हैं, जैसे बाबे सिद्दीक है, हजरत सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु का जो घर है वो इस जानिब था, आज तो ये दरवाज़ा दूर है, पहले और करीब था और नज़दीक था, चौड़ाई में जो मस्जिद है वो कम थी, तो ये घर और पीछे था। तो इसी तरीके से जहाँ हजरत उस्मान गनी रदी अल्लाह तआला अन्हु का घर था, वहाँ बाबे उस्मान है, जहाँ सैयदना उमर फारूक रदी अल्लाह तआला अन्हु का घर था, यहाँ बाबे उमर है। और जो कदीम तस्वीर हम देखते हैं मस्जिद नबी शरीफ के बाहर, या गुम्बद खजर नजर आता है, वहाँ जो मुआजा शरीफ है, वहाँ हजरत अबू अय्यूब अंसारी रदी अल्लाह तआला अन्हु का घर था। उनका घर एक अरसा तक, जब तक तुर्क मौजूद थे, वो उसकी निशानियाँ मौजूद थी। और मस्जिद नबी शरीफ में कुआं भी है जिसके निशान बाकी हैं, बाबे फैसल से अगर कोई दाखिल हुआ है, क्योंकि वो एक मरकजी दरवाज़ा है, दो चार छोटे छोटे दरवाजे हैं, मरकजी दरवाजे से अगर कोई गया है तो वो उल्टी साइड पर थोड़ा आए आखिरी सफ में, और जो आखिरी कालीन बिछा हुआ है उसको उठाए, उसको उठाएगा तो वहाँ दो दायरे बने हुए नजर आएंगे, उन दायरों के नीचे दो कुएं हुआ करते थे। ये वो कुएं हैं कि जो आसार नबविया में से हैं, बीरे गर्स,
अल्लाह अल्लाह
ठीक
अल्लाह,
है, बात कुओं की आई है।
हाँ,
जिस तरीके से कुछ मसाजिद हैं नबी अकरम अलैहिस्सलाम की आराम गाहें, आपका गुजरना या आपका जाना, वहाँ मस्जिदें बना दी गई, तो कुछ कुएं वो हैं कि हुजूर अलैहिस्सलाम से जिन कुओं ने फैज पाया, ऐसा ही कुआं है बीरे गर्स। एक जमाना था सलमान भाई, टैक्सी वाला नहीं जाता था, ना भाई मैं नहीं जाऊंगा, मुश्किलात होती थी, तो हालात ही चेंज है।
हाँ,
मैं अब आखिरी सफर में हाजिर हुआ, बीरे गर्स भी गया, इतना शीरी पानी,
अल्लाह
अल्लाह
अकबर,
अकबर, मतलब एक लुत्फ आ गया। एक तो यूं क्या कभी पिया नहीं था, और इसके अलावा भी बंदा किसी और जगह का पानी पिया ना हो तो वो लज्जत और वो मिठास नहीं आ सकती जो उस पानी में है। प्यारे आका अलैहिस्सलाम ने वसीयत फरमाई थी कि इस कुएं के पानी से मुझे गुस्ल दिया जाए। कितना अजीम कुआं है, बाकायदा वहां पर नमाज पढ़ने की जगह भी है,
जी
उसके बराबर में वो भी बना दी गई है, कुआं खोल दिया गया है, बोतल वाले पीपे वाले बैठे हुए हैं, कोई पानी भरना चाहता है तो भर ले, कोई पाबंदी नहीं है,
ऐसा ही है जी।
ठीक है। तो भर रहे हैं, लोग आ रहे हैं, देख रहे हैं, फैजयाब हो रहे हैं। इसी तरीके से باب فیصل پہ آ جائیں آپ، اب سیدھے آٹھ کی طرف چلیں، مطلب پہلے باب النساء آیا، پھر باب فیصل آیا، اب اور آگے چلیں جہاں آب زمزم کا نلکا لگا ہوا ہے، وہاں جب جائیں گے تو مسجد نبوی کی باؤنڈری ختم ہو جائے گی، اس باؤنڈری سے باہر آ جائیں. اب وہاں ایک چھوٹا سا باغیچہ ہے، اس باغیچے کا نام ہے سقیفہ بنی سعد. حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو جب خلیفہ مقرر کیا گیا، صحابہ اکرام علیہ رضوان اسی باغ میں جمع ہوئے تھے، اور اس وجہ سے سقیفہ بنی سعد کہلایا، کہ یہی اس کا نام تھا اس زمانے میں، بورڈ بھی لگا ہوا یہاں پر حاضر سقیفہ تو بنی سعد. اور اس باغ کے اندر ایک کنواں ہے جو نظر تو نہیں آتا، لیکن موٹر اسی کنویں سے پانی نکال رہی ہے، اور اسی کنویں سے پانی سارا کا سارا سیراب ہو رہا ہے، یہ باغ اسی کنویں سے کھلا اور ہرا بھرا ہے. اس کنویں کا نام ہے بئر بدعا. صحابہ اکرام علیہ رضوان جب بیمار ہو جاتے تھے اس کنویں کا پانی پیتے تھے، شفایاب ہو جاتے تھے.
اللہ اللہ.
شیخ محقق شیخ عبدالحق محدث دہلوی رحمت اللہ تعالی نے ان چیزوں کو بیان کیا ہے، اور پیارے آقا علیہ السلام کا اس کنویں پر جانا اور اس کنویں کا حضور سے فیض لینا یہ ثابت ہے. تو ایک عظیم کنواں ہے
جی.
پہلے تو یہاں بھی ایک چوکی ہوا کرتی تھی
جی.
کوئی اس کنویں میں نہ جائے، اب تو ایسا کچھ نہیں ہے.
صحیح.
تو اس کا پانی بھی ایک پیا جا سکتا ہے. تو یوں مساجد ہوں، آثار ہوں اور کنویں ہوں، مطلب آثار بھی ہیں. ایک آدھ باغ ایسے ہیں جہاں پہ نبی اکرم علیہ السلام کی جو اوٹنی ہے، مبارک اوٹنی، اس کے پاؤں کے نشان ہیں.
سبحان اللہ.
جبل احد کے اندر پہلے تو بڑا ایزی ایکسس تھا، تین مقامات ہیں جبل احد کے اندر. جب آپ اندر جاتے ہیں تو سب سے پہلے وہ جگہ آتی ہے جہاں حضور اکرم علیہ السلام نے پہلا قیام کیا تھا، اور وہ جگہ آپ جا کر تشریف فرما ہوئے. میں 2017 میں پہلی مرتبہ وہاں حاضر ہوا تھا، تو رات کا وقت تھا، خوشبو کی وہ لپٹیں ہم نے محسوس، پورے قافلے نے محسوس کی، الگ ہی سما تھا. جہاں جسم اقدس مس ہوا ہو وہاں خوشبو نہ ہوگی تو کیا ہوگا.
اللہ.
تھوڑا سا آگے بڑھتے ہیں تو ایک مسجد کے آثار ہیں. تو یہاں ترکوں نے مسجد بنائی تھی، یا تو یہ وجہ ہے کہ یہاں آپ نے آرام کیا، یا یہ وجہ ہے کہ یہاں آپ نے نماز ادا کی. پھر تھوڑا سا اور اوپر چڑھیں تو پہاڑ جہاں شک ہو گیا تھا اور حضور کو جگہ دی تھی، یہاں بھی ایک بیٹھنے کی جگہ تھی کہ نبی اکرم علیہ الصلوۃ والسلام اس کے اندر جا کے تشریف فرما ہوئے. اس پر تو دور دور سے خوشبو آیا کرتی تھی. تو یہ جو جگہ ہے جہاں پہاڑ شک ہوا، اس کو سیمنٹ ڈال کر پلین کر دیا گیا ہے. مسجد بھی دور سے دیکھی جا سکتی ہے، مسجد کے آثار. اور جو شروع میں جگہ عرض کی، کوئی بتانے والا ہو تو بندہ دیکھ لیتا ہے یہ جگہ ہے، علاوہ جنگلہ لگا ہوا ہے. تو اس کے علاوہ بھی اس کے پیچھے بھی کچھ آثار ہیں. تو یوں مدینہ منورہ، اللہ اکبر، آثار ہی آثار ہیں، کیوں نہ ہو، شہر نبی ہے.
واہ واہ واہ، سبحان اللہ.
اچھا مفتی صاحب، آخری بات، جیسے ہم نے خواتین کو بہت ساری چیزوں میں گائیڈ کیا، آپ نے بھی دیکھا، میں نے بھی دیکھا کہ مسجد نبی علیہ صاحب الصلاۃ والسلام میں، چونکہ پاکستان میں خواتین یا اپنے ملکوں میں مساجد میں کم جاتی ہیں، جاتی نہیں ہیں، تو وہاں ان کو کیا ادب آپ بتائیں گے؟
دیکھیں، خواتین جو ہیں ان کے لیے نبی اکرم علیہ الصلوۃ والسلام کی زیارت کے لیے جانا یہ مستحسن ہے. وہ جائیں گی اور بارگاہ رسالت میں حاضری دیں گی، اور بارگاہ رسالت میں حاضری دے کے سلام عرض کریں گی. اب عورتوں کا جو معاملہ ہے وہ ایسا نہیں ہے مردوں کی طرح، وہ معاجہ شریف پر جا رہی ہیں، تو عورتوں کے لیے جب بند کر دیا جاتا ہے معاملہ، یعنی پردہ وردہ کرنے کے بعد ریاض الجنہ تک جانے کی ان کو ایکسس ہوتی ہے. یہ بھی اب ایپ پر ہے یا اوپن ہے؟
ایپ پر ہے، ریاض الجنہ ایپ پر ہے. اس کے علاوہ ایک اچھی ترکیب نئی جو ہے، وہ صبح 6 بجے کے قریب خواتین کے لیے جو آپ نے گائیڈ کیا نا، آپ باب فیصل کہہ رہے تھے، وہ 21 نمبر گیٹ ہے.
ٹھیک ہے،
21 نمبر گیٹ اور یہ 25 گیٹ، یہ سارے کھلے ہوتے ہیں، یہ خواتین کے لیے صبح 6 بجے کھول دیے جاتے ہیں. اور جس مسجد کا آپ نے ابھی تذکرہ کیا، صحابہ کرام علیہم رضوان نے جہاں نماز پڑھی، اور جو روضۃ الجنہ سے متصل مسجد ہے، وہ بھی خواتین کے لیے کھول دی جاتی ہے. وہاں جانے کا کوئی پرمٹ نہیں.
اصحاب صفہ کا جو چبوترہ ہے
وہ نہیں کھولا جاتا، وہ تو کسی کے لیے نہیں کھولتے.
اور جو وہ ہیں سب جالیاں ہیں نظر آتی ہیں،
سب جالیاں نظر آتی ہیں، اس کے قریب وہ نماز پڑھتی
مطلب
ہیں،
پشت اتھر پڑ جاتی ہیں،
پشت اتھر کے اس طرف نہیں جہاں استوانہ تہجد تھا نا،
جی جی
اس جانب نہیں جا سکتے،
ٹھیک ہے،
یہ ریاض الجنہ میں ہی ہوتی ہیں، یہاں سے جو ان کو سب جالی نظر آتی ہے دور سے وہ نظر آتی ہیں ان کو.
دو چیزیں سامنے آئیں، ایک تو یہ کہ خاص ریاض الجنہ میں جانے کے لیے تو ان کے لیے ٹوکن ہوتا ہے، اپلیکیشن ہوتی ہے، اس میں کسی کا نمبر آتا ہے، کسی کا پورے سفر میں شاید نہ آئے، اصل ان کو جانا ہے بارگاہ رسالت میں سلام عرض کرنے کے لیے. تو بارگاہ رسالت میں سلام عرض کرنے کا موقع ملتا ہے تو دن میں ایک بار ضرور جائیں. اگر ریاض الجنہ میں جگہ نہیں مل رہی اور سب جالیاں دیکھنا نصیب ہو رہا ہے، کیونکہ جتنا اطمینان، قرار اور سکون آپ کو یہاں دیکھنے کو ملے گا، اتنا اطمینان، سکون اور قرار باہر نہیں ملے گا، اور پھر یہاں قربت بھی ہے، تو اس حد تک تو ضرور جانا چاہیے. باقی جو نمازیں ہیں وہ اپنے گھر میں پڑھیں گی، یعنی ہوٹل میں پڑھیں گی.
ٹھیک ہے،
ایک دو حدیثیں میں بیان کر دوں.
جی،
پیارے آقا علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، قرب قیامت میں ایمان مدینے کی طرف لوٹ آئے گا، یعنی اہل ایمان صرف مدینہ منورہ ہی میں ہوں گے، کہ ایمان یہاں سے پھیلا ہے، یہیں سے ایمان کی شاخیں نکلی ہیں، منبع نور یہی ہے. اور جب قرب قیامت ہوگی، اہل ایمان کم ہوں گے، تو ایمان سمٹ کر یہاں آ جائے گا، پاکیزہ لوگ یہاں آ جائیں گے. فرمایا جس طریقے سے سانپ بالآخر اپنے بل کی طرف لوٹ آتا ہے، ایمان بھی یہاں لوٹ آئے گا. نبی اکرم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ اللہ رب العزت نے مدینے کے راستے پر فرشتے مقرر کر رکھے ہیں جو حفاظت کرتے ہیں، تعاون داخل نہیں ہوگا اور یہاں دجال داخل نہیں ہو سکتا. ہم نے کرونا کے زمانے میں بھی دیکھا کہ دنیا میں جو حال ہوا سو ہوا، اہل مدینہ عافیت میں رہے، سکون میں رہے،
سبحان اللہ،
اور خیر ہی خیر تھی وہاں پر. حضور علیہ الصلوۃ والسلام نے مدینہ منورہ کے لیے برکت کے لیے دعا فرمائی ہے. آپ نے فرمایا اے اللہ اس میں برکت دے شہر میں، اور مکہ مکرمہ سے زیادہ برکت عطا فرما. تو یہ برکتوں کا شہر ہے، عظمتوں کا شہر ہے. ابھی تھوڑی دیر پہلے بات چل رہی تھی عورتوں کی، جس وقت عورتیں جاتی ہیں ان کو دو تین سٹیپ ہوتے ہیں، پتہ نہیں کیا کچھ کیا جاتا ہے، یہاں بیٹھو یہاں ٹھہرو، حالانکہ جانا ہے تو سیدھا سیدھا بھیج دیا جائے، اسٹیپس نہیں ہونے چاہیے. تو خاص طور پر تفریق جب آ جاتی ہے نا، کہ عجمی عورتوں کے لیے الگ قوانین ہیں اور عربی عورتوں کے لیے الگ قوانین ہیں، یہ مناسب نہیں ہے، ایک جیسے قوانین سب کا جو پروٹوکول ہو وہ ایک جیسا ہی ہو. تو کہنے کا مقصد یہ ہے کہ اگر آپ اس وقت میں نماز پڑھ رہے ہوں یا آپ مسجد نبوی میں بیٹھے ہوئے ہوں جس سے میں اب مرد بیٹھتے ہیں، اتنا شور ہوتا ہے، اللہ امان والحفیظ، پہلے تو دوڑنے کی آوازیں آتی ہیں کہ وہ پہلے کہیں دور بٹھاتے ہوں گے ایسا محسوس ہوتا ہے، پھر جب چھوڑتے ہیں تو جانا ہوتا وہاں جاتی ہیں، دوڑنے کی آوازیں آتی ہیں، پھر جو شور، اتنا شور، اتنا شور کہ جو ہم نے تھوڑی دیر پہلے بات کی شادی والوں میں شور ہوتا ہے، یہ بھی کچھ شور نہیں ہے. تو چونکہ عورتیں ناقصات العقل ہیں، یا تو جذبات کی رو میں بہہ جاتی ہیں، یا وہ بس چونکہ میں نے پہنچنا ہے، ارے بھائی پہنچنا ہے، ادب کے تقاضے پورے کرتے ہوئے پہنچنا ہے، شور کرنے کا کس نے کہا ہے؟ اچھا یہ جو دوڑنے کے مناظر ہیں، یہ بعض اوقات ریاض الجنہ میں بھی دیکھنے کو ملتے تھے جب وہ پردہ ہٹاتے تھے، آج کل تو اپلیکیشن آ گئی ہے. تو شاید ہو سکتا ہے یہ ہمارے لیے جو آزمائش آئی ہے، یعنی پہلے تو جب چاہو آپ آ جائیں، اب تو ایک دفعہ جا سکتے ہیں مرد حضرات بھی ریاض الجنہ، آپ بڑے تمیز کے ساتھ جاتے ہیں، پہلے یہاں بٹھائے جائیں گے، پھر یہاں بٹھائے جائیں گے، پھر جناب آپ کو 20 منٹ کا ٹائم ہے، ٹھیک ہے، وہ جو دوڑ بھاگ ہے وہ ختم ہو گئی، لیکن سختی آ گئی. تو جس انداز میں مسجد نبوی میں دوڑ رہے ہوتے ہیں، وہاں جا کے ابتدائی دنوں میں تو بڑا ذوق شوق اور محبت ہوتی ہے، ایک طبقہ دیکھا گیا ہے، بعد میں جا کے وہ ایسے ہو جاتے ہیں ہم پنڈ میں رہ رہے ہیں اپنے، بالکل ایزی ہو جاتے ہیں. یہ ایزی لینے کی جگہ نہیں ہے، یہ تو قدم قدم محتاط ہو کر چلنے کی جگہ ہے، یہ تو لمحہ لمحہ اپنے احساسات کو بیدار رکھنے کی جگہ ہے، یہ تو وہ جگہ ہے جہاں آپ سے کوئی غلطی سرزد نہ ہو، کوئی خطا سرزد نہ ہو. یاد رکھیے، غلطیاں اور کوتاہیاں ایک طرف، لیکن جو بے ادبی کا معاملہ ہے وہ سب سے بڑھ کر ہے. بارگاہ رسالت میں جب حاضر دینے جائیں تو سب سے پہلے تو سوال یہ ہوتا ہے کہ آپ کیا کرنے جا رہے ہیں، اس کریم آقا کی بارگاہ میں سلام پیش کرنے جا رہے ہیں، تو پھر کیا وجہ ہے کہ آپ کا سر جھکا ہوا نہیں ہے؟ پھر کیا وجہ ہے آپ ادھر ادھر دیکھتے ہوئے جا رہے ہیں؟ یہ تو وہ موقع ہے کہ جب آپ کو بارگاہ رسالت میں ہدیہ درود و سلام پیش کرتے ہوئے جانا ہے، درود پاک پڑھتے ہوئے جائیں گے، پیارے آقا علیہ الصلوۃ والسلام کی محبت میں اور اضافہ ہوگا۔ وہ شعر جو آپ نے پڑھا تھا میرے سنت کا الفت والا، پڑھیے گا ذرا۔
عشق سرور میں جو ہستی کو فنا کرتے ہیں، بھید الفت کے فقط ان پہ کھلا کرتے ہیں۔ اور اسی، یہ جو آپ فرما رہے ہیں، اسی کو حضرت حامد رضا خان حجت الاسلام رحمت اللہ علیہ نے ایک شعر میں بیان کیا ہے، میں پیش کرتا ہوں۔ کہتے ہیں کہ حضور
بارگاہ میں آپ جا رہے ہیں، جس کائنات کی سب سے بڑی بارگاہ ہے، اللہ رب العزت نے جن کو سب سے بڑھ کر شرف اور کمال عطا کیا ہے، تو آپ کی توجہ یہاں اور وہاں ہے، آپ کے ہاتھ میں موبائل پکڑا ہوا ہے، آپ سیلفیاں لے رہے ہیں، آپ دوڑے ہوئے جا رہے ہیں، یا آپ اس انداز پر چل رہے ہیں جو ہرگز ہرگز باادب لوگوں کا طریقہ نہیں، تو آپ کی نگاہیں جھکی ہوئی ہوں، نہ یہاں دیکھیں نہ وہاں دیکھیں۔ علماء نے تو یہاں تک بیان کیا کہ جو ارد گرد کے جو نقش و نگار ہیں ان پر بھی نگاہ نہ جائے، کہ آپ کی نگاہ کا مرکز صرف ایک ذات ہو، آپ کے تصورات کا مرکز صرف ایک ذات ہو۔ جب اس ذات کی بارگاہ میں اس انداز پر آپ جائیں گے، تو پھر یہ کہا جا سکتا ہے کہ آپ حضور ہی کی بارگاہ میں گئے ہیں، ورنہ تو آپ کے نہ جانے کیا کیا مقاصد ہیں۔ تو فضل اس کو ملتا ہے، کمال اس کو ملتا ہے، مقبول حاضری اس کو ملتی ہے جس کی حاضری ادب پر مشتمل ہو۔ تو دیکھا یہ جا رہا ہے کہ بہت سارے لوگ یہاں پر غفلت کا مظاہرہ کر رہے ہیں، مطلب موبائل لیں گے۔ یہ موبائل لینا کیا ہے یہاں پر؟ کسی اور کو لائن پہ لینا یا اپنی فوٹو لینا، اس کا مطلب یہ ہے کہ حضور علیہ الصلوۃ والسلام کی بارگاہ سے توجہ ہٹا کر آپ کسی اور طرف توجہ کر رہے ہیں۔ یہ دنیا کا سب سے بڑا نقصان ہے۔ صحابہ کرام علیہ مردوان، ان کو کیا فضل ملا؟ انہوں نے حضور کی زیارت کی، حالت ایمان پر رخصت ہوئے۔ کئی صحابہ جو ایک نماز میں نہیں پڑھ پائے، ایمان قبول کیا، جنگ میں شریک ہوئے، شہید ہو گئے۔ لیکن اس فضل کی وجہ سے کہ انہوں نے حضور کی زیارت کی ہے، سارے اولیاء، سارے اقطاب، سارے غوث، قلندر، کوئی ان کے مرتبے کو نہیں پہنچ سکتا، کہ ان کو وہ فضل ملا ہے۔ تو آپ جس بارگاہ میں جا رہے ہیں، ہماری آنکھیں تو نہیں دیکھ سکتی، لیکن وہ تو ہمیں دیکھ رہے ہیں، وہ ہمیں دیکھ رہے ہیں، تو اب ہمیں کیسا ہونا چاہیے؟ اگر یہ تصور آ جائے تو میں سمجھتا ہوں کہ ساری غفلتیں دور ہو جائیں گی۔ اور آج کے دن اس موقع پر غفلت کرنے والوں کو بھی نہیں دیکھنا، کوئی کیا کر رہا ہے، کیا نہیں کر رہا۔ علماء نے عرفات کے متعلق بھی یہ بیان کیا ہے، کوئی یہاں بیٹھا ہے، کوئی یوں کر رہا ہے، کوئی یوں کر رہا ہے۔ آج دل کو ان کی طرف لگا کے بھی متوجہ نہیں کرنا، یکسوئی ہو، بس مرکز تصورات، مرکز نگاہ بارگاہ رسالت ہے، بس اسی تصور کو لے کر سلام عرض کرنے جائیں، بار بار جائیں، ہر نماز کے بعد جائیں، روزانہ جائیں، پھر دیکھیں کیسے برکات ملتی ہیں۔ یاد رہے تو ہم گناہ گاروں کا بھی سلام عرض کر دیں، اپنے ناظرین کو بھی عرض کر رہے ہیں، سلمان بھائی جا رہے ہیں تو ان کی بارگاہ میں بھی عرض ہے کہ بارگاہ رسالت میں، اہل بکی میں، شہداء احد کے بارگاہ میں، جنت المالا کے مکینین کے بارگاہ میں ہم سب کا سلام عرض کریں، ہمارے ناظرین کی طرف سے بھی سلام عرض کر دیں اجمالی طور پر۔
سبحان انشاءاللہ الکریم، اللہ تبارک و تعالی ذوق والی اور شوق والی حاضری نصیب فرمائے۔ پروگرام کا وقت مدنی چینل کے ناظرین اختتام کو پہنچا، اور استاد صاحب کی گفتگو اگر میں سمرائز کروں ایک شعر کے خلاصے میں اگر لے کر کے آئیں، سنبھل کے پاؤں رکھنا زائر و شہر مدینہ میں، سنبھل کر پاؤں رکھنا زائر و شہر مدینہ میں، کہیں ایسا نہ ہو سارا سفر بیکار ہو جائے۔ اللہ تبارک و تعالی نبی کریم صلی اللہ علیہ وسلم کی محبت میں، ذوق میں، شوق میں ڈوبتے ہوئے ہمیں حاضری مدینہ کی سعادت نصیب فرمائے. آمین بجاہ.
چار پروگرام تھے ہمارے, اور چار پروگرام میں ہم نے کوشش کی کہ یاد حج کر لی جائے, دیکھا جائے تو سارے مسائل. اور آج تو ہم نے کوئی کال ہی نہیں لی, شاید یاد ہی نہیں رہا کال کا. کال تو ممکن آئی ہوئی ہوں, تو کانٹینٹ تو بہت زیادہ ہوتا ہے, لیکن جڑے رہیں. اور ہم نے ایک واٹس ایپ گروپ کا لنک بھی جاری کیا تھا, اس جو حجاج کرام ہے اس لنک کو جوائن کر کے اپڈیٹس لے سکتے ہیں. اس کے علاوہ جیسا کہ آپ جانتے ہیں کہ میں احکام قرآن پروگرام بھی کرتا ہوں, جو کہ جمعہ کا دن باب المدینہ میں جو مغرب کی نماز ہوتی ہے اس کے آدھا گھنٹے بعد پیش کیا جاتا ہے, آج کل 8 بجے چل رہا ہے. تو اس ہفتے جو پروگرام چلے گا وہ تو سورہ انبیاء کی ایک آیت ہے, اور سورہ انبیاء کے بعد سورہ حج ہے. تو سورہ حج کے اندر خاص طور پر جو حج کے متعلق آیات ہیں اس کی تفسیر اللہ نے چاہا تو اس جمعے کے بعد اگلے جمعے سے شروع ہو جائے گی. تو اس پروگرام کو بھی آپ دیکھتے رہیں. قرآن پاک میں پورے ایک سورت کا نام سورہ حج ہے. اس سورت کے اندر اللہ رب العزت نے حج کے حوالے سے کیا احکامات بیان کیے ہیں. اللہ نے چاہا تو اس جمعے کو چھوڑ کر آئندہ آنے والے جمعے سے اس کی تفسیر بیان ہوگی. ہماری ٹیم کا بہت شکر گزار ہوں جنہوں نے بہت اچھا ایونٹ سجایا. ہمارے مجلس حج عمرہ ماشاء اللہ, یہ تو پتہ نہیں کتنے مشکل سے آتے ہیں, کتنے پروگرام کر کے آتے ہیں, حاجیوں کی تربیت کر کے, حاجی کیمپ سے ہوتے ہوئے ان کو کوئی دیکھا. ویزا کی خدمات بھی آپ لوگوں کو دی ہوئی ہے, یہاں بیٹھ جاؤ کمپیوٹر پر,
کسی کا بایو میٹرک کر رہے ہیں, کسی کو ویکسین لگوا رہے ہیں, کسی کو جو ہے وہ ہیلپ کر رہے ہیں, کسی کو رستہ بتا رہے ہیں,
کوئی ایئرپورٹ پہ کھڑا ہوا ہے وہاں جیو خدمت کر رہا ہے. تو کتنے مقدس لوگوں کی دعائیں لے رہے ہیں. اللہ پاک انہیں بھی جزائے خیر عطا فرمائے, روح عطا فرمائے. ہماری ٹیم, پروڈکشن, ڈائریکٹر, اسسٹنٹ, جو بھی ان کے میزبان رہے ہوں, اور خاص طور پر آپ کا شکر گزار ہوں آپ تشریف فرما ہوئے. اللہ پاک سب کے اعمال کو قبول فرمائے. آمین.
صلی علی الحبیب صلی اللہ تعالی علی محمد.
خدا کا فضل نبی کی عنایتوں کا سفر, جہاں میں سب سے مبارک یہ حاجیوں کا سفر. خدا کا فضل نبی کی عنایتوں کا سفر, جہاں میں سب سے مبارک یہ حاجیوں کا سفر.